आगे सबक देखिए भाई, अल बदलु ताबिउन मकसूदुन बिमा नुसिबा इलल मतबूई ऐ तुक्सदुन निस्बतु इलैहि बिनिस्बति मा नुसिबा इलल मतबूई दूनहु ऐ दूनल मतबूउ ऐ ला तकूनु निस्बतु इलल मतबूई मकसूदतन इब्तिदाअन बिनिस्बति मा नुसिबा इलैहि بل تكون النسبة إليه طوطئة وتمهيدا لنسبته إلى التابع سواء كان ما نسب إليه مسندا أو غيره. گزشتہ سبق میں ہم تاکید کی بحث پڑھ رہے تھے. صاحب کافیہ نے آپ کو بتلایا کہ ولا يؤكد بكل واجمع إلا ذو اجزاء, کہ کلن اور اجمعو کے ساتھ اسی چیز کی تاکید لائی جائے گی جو ذو اجزا ہو, اجزا والی ہو, جو اجزا والی ہو, جس کے اجزا ہوں, اور نیز وہ اجزا بھی ایسے ہونے چاہیے کہ وہ ایک دوسرے سے جدا ہو سکیں حقیقتاً یا حکمن, حقیقتاً یا حکمن ایک دوسرے سے جدا ہو سکیں. جیسے القوم, القوم مردوں کی جماعت کو کہتے ہیں 3 سے 10 تک بھائی. تو دیکھو القوم کے افراد ہیں اور یہ افراد سب ایک دوسرے سے جدا ہوتے ہیں. کیا ہوتے ہیں؟ ایک دوسرے سے جدا ہوتے ہیں. اور یا بعض اوقات یہ جدا ہونا حکمن ہوگا حقیقت میں, یا حصن, حصن کا معنی جو آنکھوں سے نظر آئے, تو حصن جدائی نہیں ہوتی لیکن حکمن وہاں جدائی ہوتی ہے, اجزاء الگ ہو جاتے ہیں. جیسے آپ کوئی غلام خریدتے ہیں تو بعض اوقات نصف غلام خریدا جاتا ہے, کبھی ثلث سے غلام خریدا جاتا ہے. تو دیکھو اب یہ غلام جو ہیں اس کے اجزاء حقیقتاً اور حصن تو جدا نہیں ہوئے لیکن حکمن جدا ہو گئے. نصف کا مالک ایک شخص ہے اور نصف کا مالک دوسرا شخص ہے. لہذا کلو اور اجمعو کے ذریعے ایسی چیز کی تاکید لائی جائے گی جو ذو اجزا ہو, اور وہ اجزا بھی ایسے ہوں جو حصن یا حکمن ایک دوسرے سے جدا ہو سکیں. وجہ یہ کہ کلن اور اجمعو یہ شمول کا فائدہ دیتے ہیں, اور شمول کا فائدہ وہیں ہوگا جہاں اجزا جدا بھی ہو سکیں. اگر اجزا جدا ہوتے ہی نہیں پھر شمول کا کیا معنی؟ مثلا میں کہتا ہوں جا انی زیدن کلہو, میرے پاس سارا کا سارا زید آیا, بھئی یہاں تو کلہو لانے کی کوئی ضرورت نہیں ہے. زید جب بھی آپ کے پاس آئے گا وہ پورا ہی آ سکتا ہے, اس کے اجزاء تو ہیں, ہاتھ ہے, پاؤں ہے, سر ہے, لیکن وہ اجزاء ایک دوسرے سے جدا تو نہیں ہوتے مجیت کے اندر. ایسا تو نہیں ہو سکتا صرف زید کا سر آپ کے پاس آ جائے, یا صرف ہاتھ آ جائے, یا صرف پاؤں آ جائے. تو یہ اجزاء تو اس کے ہیں لیکن ایسے اجزاء نہیں ہیں جو جدا ہو سکیں. نہ یہ حقیقتاً جدا ہو سکتے ہیں اور نہ حکمن جدا ہو سکتے ہیں مجیت کے اندر, مجیت میں جدا نہیں ہو سکتے. بات سمجھ میں آ گئی. پھر اس پر اشکال ہوا تھا کہ صاحب کافیہ نے ذو اجزاء کہا, اور ایک قید اور بھی ان کو ذکر کرنی چاہیے تھے, ذو افراد, کہ کلن اور اجمعو کے ساتھ ذو اجزاء اور ذو افراد کی تاکید لائی جاتی ہے. کیونکہ بہت سی ایسی چیزیں جن کی تاکید کلن اور اجمعو کے ساتھ لائی جاتی ہے ان کے اجزاء نہیں ہوتے, افراد ہوتے ہیں. جیسے القوم ہے, یا جیسے الانسان ہے, انسان کے افراد ہیں زید, عمر, بکر, خالد وغیرہ. تو انسان کے افراد ہیں زید, عمر, بکر اور خالد وغیرہ. اسی طرح القوم میں نے بتایا 3 سے 10 تک افراد کی جماعت کو کہتے ہیں. تو دیکھو القوم کے افراد ہیں, اجزاء نہیں ہیں. تو لہذا صاحب کافیہ کو کیا کہنا چاہیے تھا, الا ذو اجزاء او ذو افراد. تو صاحب جامی نے اس کا جواب دیا کہ نہیں بس ذو افراد لانے کی کوئی حاجت نہیں, اس لیے کیونکہ کلن اور اجمعو جب کسی چیز کی تاکید کے لیے لائے جاتے ہیں تو اس وقت اس کے تمام افراد اکٹھے ملحوظ ہوتے ہیں. مثلا جا انیل قوم کلہم, میرے پاس وہ قوم آئی ساری کی ساری. اب یہ کلہم میں تاکید لایا القوم کے لیے, اور یہ تاکید میں تبھی لاؤں گا جب اس کے تمام افراد ملحوظ ہوں, تمام افراد آنے میں شریک ہوں. جب تمام افراد آنے میں شریک ہیں تو گویا وہ سب کے سب ملحوظ ہیں اس مجیت کے حکم میں, سب کیا ہیں ملحوظ ہیں, تو وہ ایک کل کی طرح ہو گئے اور ان کا درجہ جز والا ہو گیا, تو بائی اعتبار وہ افراد کس کے درجے میں ہو گئے؟ اجزا کے درجے میں ہو گئے. تو کلن اور اجماؤ کے ذریعے زو افراد کی تاکید بھی لائی جاتی ہے, لیکن اسی وقت جب اس چیز کے تمام افراد اکٹھے ملحوظ ہوتے ہیں, جب تمام افراد اکٹھے ملحوظ ہیں تو اس حیثیت سے وہ اجزا بن گئے بھائی. یعنی یوں کہو کلن اور اجماؤ کے ذریعے زو افراد کی تاکید بھی اسی وقت لاتے ہیں جب وہ افراد اجزا کے حکم میں آ جائیں. جب وہ اجزا کے حکم میں ہو جاتے ہیں تو پھر اس وقت اس کی تاکید لائی جاتی ہے کلن اور اجماؤ کے ساتھ. تو جب وہ اجزا کے درجے میں ہو گئے تو زو اجزا میں وہ بھی داخل ہو گئے, لہذا علیحدہ زو افراد کہنے کی ضرورت نہیں. بات سمجھ میں آگئی؟ کیا حاصل کلام ہوا کہ کلن اور اجماؤ کے ذریعے زو افراد کی تاکید بھی لائی جاتی ہے, لیکن وہ اس وقت جب اس کے تمام افراد اکٹھے ملحوظ ہوں. جب تمام افراد اکٹھے ملحوظ ہیں تو گویا وہ اس چیز کے اجزاء کی طرح بن گئے. کس کی طرح بن گئے؟ اجزاء کی طرح, یعنی وہ کل ہو گیا اور وہ افراد کیا ہو گئے؟ اجزاء ہو گئے. تو وہ اجزاء کے حکم میں ہو گئے. جب اجزاء کے حکم میں ہو گئے تو زو اجزاء کہنے سے یہ بھی اس حکم کے اندر داخل ہو گئے, لہذا زو افراد کہنے کی ضرورت نہیں ہے. اور پھر آگے بتلایا تھا کہ جب ضمیر مرفوع متصل آپ اس کی تاکید نفس اور عین کے لفظ کے ساتھ لانا چاہتے ہیں تو پہلے اس ضمیر مرفوع متصل کی تاکید ضمیر مرفوع منفصل سے لانا پڑے گی. کیا بات ہوئی؟ ضمیر مرفوع متصل, میں نے بتایا تھا ضمیریں پانچ قسم پر, یا مرفوع ہوگی یا منصوب یا مجرور, پھر مرفوع دو قسم پر, متصل یا منفصل, منصوب بھی دو قسم پر, متصل یا منفصل, لیکن مجرور صرف متصل ہے. اور میں نے بتایا تھا یہ مرفوع متصل صرف فعل سے جڑتی ہے, منصوب متصل حرف سے بھی جڑتی ہے اور فعل سے بھی, اور مجرور متصل حرف اور اسم سے جڑتی ہے. کس سے؟ حرف اور اسم سے جڑتی ہے, کیونکہ مجرور تو دو ہی ہیں, ایک جس پہ حرف جر داخل ہو اور دوسرا مضاف الیہ ہو, اور مضاف الیہ کے لیے مضاف اسم آتا ہے, مضاف ہمیشہ کیا ہوتا ہے؟ اسم. تو دیکھا مجرور دو ہی ہیں, یا جس پر حرف جر داخل ہوگا یا جس پر مضاف یعنی اسم داخل ہوگا. تو لہذا آپ ضمیر مرفوع متصل کی تاکید لانا چاہتے ہیں جو فعل کے ساتھ آ رہی ہے, ضربتو. ضربتو کی یہ تا کیا ہے؟ مرفوع متصل. آپ اس کی تاکید نفس اور عین سے لانا چاہتے ہیں, آپ یوں کہنا چاہتے ہیں ضربتو نفسی, میں نے خود پٹائی کی. تو کہتے ہیں جب آپ نفس اور عین کے ساتھ ضمیر مرفوع متصل کی تاکید لانا چاہیں تو پہلے ضمیر مرفوع منفصل بیچ میں لے آئیں, اس کے ذریعے تاکید لائیں, پھر نفس کے ذریعے تاکید لائیں. اور ضربتو یہ تا ضمیر متکلم کی ہے, واحد متکلم کی, تو یہ تو متصل ہے, منفصل کیا ہے واحد متکلم کی؟ آنا. تو آنا لے آئیں, ضربتو آنا نفسی. اب بات ٹھیک ہو گئی, ضربت انا نفسی, بات ٹھیک ہو گئی. یا اسی طرح ضربت انت نفسک, ضربت انت نفسک, نفسک اس نفس کے لفظ پر رفع پڑھنا ہے کیونکہ یہ تاکید ہے, اور تاکید پر وہی اعراب آتا ہے جو مؤکد پر ہو, اور مؤکد مرفوع ہے, فاعل ہے, تو نفسک بھی کیا ہوگا؟ مرفوع. یا اسی طرح ضرب ہوا نفسہ, ضرب ہوا نفسہ, یہ ہوا کیا ہے؟ تاکید ہے. ضربہ کے اندر ہوا ضمیر ہے, وہ ہے مؤکد, اور ہوا ضمیر اس کی تاکید, یہ ضمیر منفصل مرفوع ہے. اور اس کے بعد نفسہ, یہ میں اس کی تاکید لایا, اور اس نفسہ پر بھی رفع پڑنا ہے. کیوں؟ کیونکہ یہ تاکید ہے اس ضربہ کے اندر ہوا ضمیر کی, اور وہ مرفوع, تو یہ بھی کیا ہوگا؟ تاکید بھی کیا ہوگی؟ مرفوع. تو نفسہ پڑھیں گے. اگر یہ نفس کا لفظ یاد رکھو, منصوب کی تاکید بنائیں گے تو نصب پڑھیں گے, ضربتو کا نفسا کا, یہ کاف ضمیر کی میں تاکید لاتا ہوں, یہ مفعول کی ہے, ضربتو کا تا ضمیر فاعل اور کاف ضمیر مفعول, اس کے ساتھ اس کی میں کاف ضمیر ضمیر منصوب کی تاکید لانا چاہتا ہوں تو کیا کہوں گا؟ ضربتو کا نفسا کا, کیونکہ یہ کاف ضمیر مفعول ہے تو نفسا کا اس پر بھی وہی نصب والا اعراب آئے گا. اور اگر میں کہنا چاہتا ہوں مررتو بکا, یہ کاف ضمیر مجرور ہے کیونکہ با حرف جر داخل ہے, اس کاف کی میں تاکید لانا چاہتا ہوں तो ज़रबतुबी का नफसी का उस पर भी वही एराब आएगा। तवज्जो है, तो ये नफ्स के लफ्ज के एराब का खूब ख्याल रखना। ये जब ताकीद बन रहा है तो ताकीद का वही एराब होता है जो मुअक्कद का हो, तो वही एराब आपने उस पर पढ़ना है। अगर मुअक्कद मरफू है तो नफ्स भी मरफू होगा, मुअक्कद मनसूब है तो नफ्स भी मनसूब होगा, और मुअक्कद मजरूर है तो नफ्स का लफ्ज भी मजरूर होगा। तो अब ज़मीर मरफू मुत्तसिल की आप ताकीद लाना चाहते हैं किस लफ्ज के साथ? नफ्स और ऐन के साथ, और लफ्जों के साथ नहीं, सिर्फ नफ्स और ऐन के साथ। और तो फिर क्या तरीका है? पहले इसकी ताकीद ले आओ किससे? ज़मीर मरफू मुनफसिल से, जैसे ज़रबता अंता नफ्सुका, या ज़रबतु अना नफ्सी, या ज़रबा हुआ नफ्सुहु। बात समझ में आ गई? और वजह क्या है ये ज़मीर मरफू मुनफसिल के साथ ताकीद क्यों लाते हैं? कहते हैं वजह यह कि अगर हम ये जमीर मरफू मुनफसिल दरमियान में न लाएं तो फिर बाज़ सूरतों में इस नफ्स और ऐन के लफ्ज का फाइल से इल्तिबास लाजिम आएगा। पढ़ने वाला समझेगा या सुनने वाला समझेगा ये फाइल है, और हमने तो क्या इरादा किया था? ताकीद बनाने का। मसलन मैं कहता हूं जैदुन ज़रबा, जैदुन मुब्तदा, ज़रबा फेल, इसके अंदर हुआ जमीर मरफू महलन इसका फाइल, जो किसको राजे? मुब्तदा को, जैद को राजे है, और तो ये खबर बन रही है। इस हुआ की मैं ताकीद लाना चाहता हूं। अब मैं मसलन अगर नफसुहू ले आऊं, जैदुन ज़रबा नफसुहू, जैदुन ज़रबा नफसुहू, तो सुनने वाला यही समझेगा कि नफसुहू फाइल है ज़रबा के लिए जी। ये नफसुहू फाइल है, और देखो रबत भी आ रहा है, नफसुहू के साथ जैद की जमीर जुड़ी हुई है जी। तो लिहाजा रबत तो फिर भी आ रहा है, क्योंकि जब आप नफसुहू को फाइल बनाएंगे तो फाइल तो एक आता है, फिर तो ज़रबा के अंदर कोई जमीर नहीं। तवज्जो है? और जुमला जब भी किसी चीज से जोड़ते हैं रबत तो जरूर चाहिए, तो नफसुहू के जरिए रबत भी आ रहा है, और सुनने वाला या पढ़ने वाला यही समझेगा कि ज़रबा फेल है और नफसुहू उसका फाइल है। हालांकि आप तो फाइल नहीं बनाना चाहते, आप तो इसको ताकीद बनाना चाहते हैं, तो फिर दरमियान में हुआ लाएंगे, तो जैदुन ज़रबा हुआ नफसुहू। अब जब दरमियान में हुआ आ गया, अब पता चल गया कि नफसुहू फाइल कतअन नहीं बन सकता। बात समझ में आ गई? तो फाइल क्या है? ज़रबा के अंदर हुआ जमीर, और ये दूसरी हुआ क्या है? उस हुआ की ताकीद। जो ज़रबा के अंदर हुआ जमीर है वो मरफू मुत्तसिल है, और ये हुआ क्या है? मरफू मुनफसिल है, और नफसुहू क्या है? उस ज़रबा के अंदर जो जमीर है उसकी ताकीद है। तवज्जो है? तो ये उसकी ताकीद है। तो ये इल्तिबास लाजिम आता था फाइल के साथ, कब? जब जमीर मुस्ततिर होती थी फेल में। ज़रबा के अंदर कौन सी जमीर थी? हुआ, वो मुस्ततिर है, तो ये इल्तिबास सिर्फ जमीर मुस्ततिर में लाजिम आता था। ज़रबा नफसुहू कहेंगे तो नफसुहू फाइल लगेगा, क्यों? क्योंकि ज़रबा के अंदर हुआ जमीर मुस्ततिर है, लेकिन सुनने वाला समझेगा नफसुहू फाइल है, ज़रबा के अंदर कोई जमीर है ही नहीं। तो ये इश्तिबा सिर्फ किस सूरत में पड़ता था? जमीर मुस्ततिर की सूरत में। तो इसके अंदर लाजिम करार दिया गया कि पहले ताकीद मरफू मुनफसिल के साथ लाई जाए, और जब एक जगह लाजिम करार दिया गया तो फिर पूरे बाब का यही हुक्म कर दिया गया कि जमीर मरफू मुत्तसिल की जब भी आप ताकीद नफ्स और ऐन के साथ लाना चाहेंगे तो दरमियान में जमीर मरफू मुनफसिल का लाना जरूरी है भाई। तो इल्तिबास तो सिर्फ एक सूरत में लाजिम आ रहा था, लेकिन बाकी सूरतों में भी यही हुक्म लगा दिया गया तरदन लिल बाब, बाब की मुआफकत के लिए, बाब की मुनासबत के लिए, कि पूरे बाब की क्या हो? आपस में मुनासबत हो। ये इसी तरह है जैसे युक्रिमु, असल में क्या था? यु अक्रिमु। यह हमजा क्यों गिराया? तो कहते हैं दरअसल वो आखिर में जो मुतकलिम का सीगा आ रहा है उक्रिमु, वो असल में था उ अक्रिमु, वहां दो हमजा जमा हो रहे थे, और हमजा की अदायगी तो सकील है, और दो हमजा की तो और ज्यादा सिकल आ गया, तो लिहाजा इसका इलाज यह किया गया एक हमजा को गिरा दिया गया, दूसरी हमजा को जो बाब की अपनी हमजा है उसको गिरा दिया गया, मुतकल्लिम की हमजा बाकी और दूसरी हमजा को गिरा दिया। जब उसको गिराया तो फिर पूरे बाब से गिरा दिया, अगरचे बाकी जगह तो दो हमजा नहीं आ रहे थे लेकिन सबको गिरा दिया तरदन लिल बाब, ताकि पूरे बाब का एक हुक्म हो जाए। बात समझ में आ गई? वरना बाकी जगह तो ये नफ्स और आयन के फाइल होने का इल्तिबास नहीं था। जरब तू आना नफसी, यहां तो जरब तू की ता फाइल है, तो जरब तू नफसी भी मैं कह दूं तो भी नफ्स के फाइल होने का इश्तिबा नहीं, क्योंकि नफ्स इसमें जाहिर है और इसमें जाहिर तो सिर्फ दो सिगों के लिए फाइल बन सकता है, पहला हो या चौथा, और जरब तू ये तो ना पहला सिगा है ना चौथा, इसके साथ तो फाइल की जमीर बारिश है नजर आ रही है, उसी को आप फाइल बना सकते हैं, नफ्स को फाइल बना ही नहीं सकते। तो इश्तिबा सिर्फ किस सूरत में था, जमीर मरफू मुत्तसिल, जमीर मरफू मुत्तसिल मुस्ततिर की सूरत में इश्तिबा लाजिम आता था, इल्तिबास लाजिम आता था, बाकियों में नहीं। लेकिन जब एक जगह इल्तिबास था तो एक हुक्म लगा दिया गया, तो सारे बाब को वही हुक्म दे दिया गया। और फिर उसके बाद साहिबे जामी ने फवाइदे कुयूद जिक्र किए थे कि मतन में आया वह ईजा उक्कीदा जमीरुल मरफूल मुत्तसिलु, जमीर के साथ मरफू की कैद लगाई कि वो जमीर मरफू मुत्तसिल की ताकीद जब लाएं तो फिर आपको मरफू मुनफसिल लाना पड़ेगी। तो जमीर के साथ कौन सी कैद लगाई, मरफू की। वजह यह कि अगर जमीर मंसूब हो या मजरूर हो और आप उसकी ताकीद नफ्स और ऐन के साथ लाना चाहते हैं तो फिर जमीर मुनफसिल लाने की कोई जरूरत नहीं। मसलन जैसे जरब तू का, मैंने आपकी पिटाई की, यह काफ जमीर क्या है, मफूल की है, मनसूब है, और इसकी मैं ताकीद नफ्स के साथ लाना चाहता हूं, तो काफ जमीर मंसूब है मुत्तसिल है और मैं इसकी ताकीद नफ्स के साथ लाना चाहता हूं, तो दरमियान में कोई मंसूब मुनफसिल लाने की जरूरत नहीं। जराब तू का नफसा का, जराब तू का नफसा का, देखो यहां कोई ताकीद लाने की जरूरत नहीं मुनफसिल के साथ। और मजरूर में भी इसी तरह है, मरर तू बी का, ये काफ जमीर इस पर बात जारा दाखिल है, ये मजरूर है और इसकी मैं ताकीद नफ्स के साथ लाना चाहता हूं, तो दरमियान में कोई मुनफसिल लाने की हाजत नहीं है, बल्कि उसी तरह कह देंगे मरर तू बी का नफसी का। तो इसीलिए मरफू की कैद लगाई, मर जमीर मरफू में ताकीद लाना पड़ेगी। और फिर आगे दूसरी कैद लगाई मुत्तसिल की, कि जमीर मरफू भी कौन सी हो, मुत्तसिल हो, उसकी ताकीद लाना पड़ेगी अगर आप मुनफसिल के साथ, अगर आप नफ्स और आयन के साथ लाना चाहते हैं। वजह यह कि जमीर मरफू मुनफसिल, जमीर मरफू अगर उसकी आप ताकीद नफ्स और आयन से लाना चाहते हैं, वहां भी दरमियान में कोई और जमीर लाने की जरूरत नहीं। अंता नफसू का, अंता नफसू का कायमुन, तो अंता मुबतदा है और मुबतदा क्या होता है, मरफू, और ये नफ्स का उसी की ताकीद है, ये इसीलिए इस पर मैंने रफा पढ़ा। और देखो तो अंता जमीर मरफू है क्योंकि मुबतदा है और मुनफसिल है, और इसकी मैं ताकीद किसके साथ लाया, नफ्स के साथ, और दरमियान में कोई और जमीर लाने की जरूरत नहीं बतौर ताकीद के। तो अंता नफ्सू का कायमुन कहेंगे कि आप खुद खड़े हैं जी। तो जमीर के साथ मरफू की भी कैद लगाई क्योंकि मंसूब या मजरूर के लिए यह जाब्ता नहीं, और इसके साथ मुत्तसिल की भी कैद लगाई क्योंकि जमीर मरफू मुनफसिल के अंदर भी दरमियान में और ताकीद लाने की जरूरत नहीं, और तीसरी कैद लगाई कि नफ्स और ऐन के साथ जब आप ताकीद लाना चाहें। वजह यह कि अगर आप नफ्स और ऐन के बजाय कुल्लुन और अजमाऊ के साथ ताकीद लाना चाहते हैं तो वहां पर भी कोई ताकीद लाने की जरूरत नहीं, वहां पर भी कोई ताकीद दरमियान में जमीर मुनफसिल के साथ लाने की जरूरत नहीं। मसलन जैसे मिसाल किताब में जिक्र की थी कि अलकौम जाऊनी कुल्लुहुम या अलकौम जाऊनी अजमाऊना, तो ये कुल्लुहुम और अजमाऊना ये ताकीद है किसकी, जाऊनी के अंदर ये जो वो जमीर मरफू मुत्तसिल फाइल है, तो ये जमीर मरफू मुत्तसिल है और मैं इसकी ताकीद किससे लाना चाहता हूं, कुल्लुन और अजमाऊ से, तो अब दरमियान में जमीर मुनफसिल लाने की कोई जरूरत नहीं। यह जरूरत कब थी, जब नफ्स और ऐन के साथ आप ताकीद लाएं। तो फवायद कुयूद समझ में आ गए जी, और इसकी वजह भी जिक्र की थी कि वजह यह कि जो नफ्स और ऐन है ये अक्सर आमिल इन पर बराह रास्त भी दाखिल हो जाता है, ये बराह रास्त फाइल मफूल वगैरह भी बन जाते हैं, तो लिहाजा अगर आप इनके लिए दरमियान में दूसरी जमीर नहीं लाएंगे तो सुनने वाला यही समझेगा कि आमिल बराह रास्त इनमें अमल कर रहा है और ये फाइल मफूल वगैरह बन रहे हैं। یہ تاکید ہے ہی نہیں, وہ یہ سمجھے گا. جبکہ کلن اور اجماؤ وغیرہ ان پر عموماً عامل کم داخل ہوتا ہے, تو لہذا ان کے لیے ضمیر منفصل بیچ میں لانے کی ضرورت نہیں, کیونکہ یہ عموماً آتے ہی تاکید کے طور پر ہیں زیادہ تر, تو ان میں یہ شبہ التباس کا خطرہ نہیں ہوگا فاعل وغیرہ سے. اور پھر صاحب کافیہ نے آپ کو یہ بتلایا تھا کہ یہ اقطعوا ابتعوا اور ابصعوا یہ تابع ہیں اجمعوا کے, تو لہذا یہ اجماؤ پر مقدم بھی نہیں ہو سکتے اور اجماؤ کے بغیر ان کا ذکر ضعیف ہے. بات سمجھ میں آ گئی؟ اس لیے کیوں ضعیف اس لیے ہے کیونکہ یہ سارے آتے ہیں جمعیت کے لیے, یہ جمع کے معنی پر, جمع ہونے کے معنی پر دلالت کرتے ہیں, تو جمعیت کے معنی پر اجماؤ کی دلالت تو واضح ہے. اجماؤ سے ہمیں لفظ سنتے ہی سمجھ میں آ جاتا ہے, اجماؤ کا معنی اکٹھے, واضح معنی ہی اس کا لفظ ہی پتہ چل رہا ہے. جبکہ ابتاؤ اقطاؤ ابصاؤ وغیرہ ان کی دلالت جمعیت پر ظاہر نہیں ہے, اور نیز اس لیے کیونکہ یہ جو اقطاؤ ابتاؤ ابصاؤ ہیں ان کی حالت ہی ایسی ہے کہ یہ تابع کے طور پر ہی استعمال ہوتے ہیں. تو اگر آپ صرف ان کو لے آئیں گے تو کیا لازم آئے گا کہ آپ تابع کو لے آئے بغیر اصل کے, اور تابع کو بغیر اصل کے لانا تو پسندیدہ نہیں ہے, تو اس لیے ان کو اجماؤ کے بغیر استعمال کرنا یہ ضعیف لغت ہے. اور پھر میں نے یہ بھی بتایا تھا کہ ضمیر مرفوع متصل جب اس کی تاکید لائیں نفس اور عین کے ساتھ تو درمیان میں ضمیر مرفوع منفصل کا لانا ضروری ہے کہ پہلے اس کو تاکید کے طور پر لاؤ اور پھر نفس اور عین کو تاکید کے طور پر لے کر آؤ. اور میں نے بتایا تھا اگر فصل آ جائے, کیا آ جائے؟ فصل آ جائے تو پھر اس ضمیر مرفوع منفصل کو درمیان میں لانے کی کوئی حاجت نہیں. جیسے میں نے مثال ذکر کی تھی زیدن ضربا بنفسی ہی, تو یہاں زیدن ہے مبتدا, ضربا کے اندر ہوا ضمیر ہے اور وہ مرفوع محلن فاعل ہے اور بنفس ہی یہ اس کی تاکید ہے, اور دیکھو درمیان میں با کا فصل آ گیا, تو اب یہاں پر ہوا ضمیر درمیان میں ضمیر مرفوع منفصل لانے کی ضرورت نہیں. اگر یہ با نہ ہوتی تو ہمیں یوں کہنا پڑتا زیدن ضاربا ہوا نفسہ, پہلے ہوا کے ساتھ تاکید لانا پڑتی اور پھر نفس کے ساتھ تاکید لانا پڑتی. لیکن جب فصل آ جائے تو وہ فصل کافی ہے, اب ضمیر مرفوع منفصل کے ساتھ تاکید لانے کی کوئی حاجت نہیں. جیسے زیدن ضاربا بنفسی ہی, تو اب دیکھو با ایک حرف کا بے شک فصل آ گیا لیکن فصل تو آ گیا, اب درمیان میں ہوا لانے کی ضرورت نہیں. اگر یہ با نہ ہوتی تو ہم کیسے کہتے ہیں زیدن ضاربا ہوا نفسہ, لیکن اب با آ گئی فصل آ گیا, بے شک ایک حرف کا فصل ہے لیکن فصل تو آ گیا, تو لہذا اب ہوا درمیان میں لانے کی حاجت نہیں ہے. بات سمجھ میں آ گئی؟ اور یہ یاد رکھنا یہ با جارہ زائد ہے, یہ کیا ہے؟ زائد. اور میں نے آپ کو بتلایا تھا کہ یہ حروف جارہ زائدہ, یہ بات ہمیشہ یاد رکھنا, حروف جارہ زائدہ کسی سے متعلق نہیں ہوتے. ویسے تو آپ جار مجرور کے لیے متعلق تلاش کرتے ہیں اور پھر جار مجرور اس سے متعلق ہو جاتا ہے, لیکن جو حروف جارہ زائدہ ہوں وہ کسی سے نہیں جڑتے کیونکہ وہ زائد ہیں. جب آپ کسی سے جوڑیں گے تو اس کا مطلب ہے یہ ربط کا کام دے رہا ہے, اپنے معنی کا فائدہ دے رہا ہے, اور یہ تو زائد ہوتے ہیں. اور میں نے بتایا تھا کہ زائد آنے کا یہ معنی بھی نہیں ہے کہ یہ بالکل بیکار ہیں اور ردی ہیں, نہیں, یہ کلام میں حسن پیدا کرتے ہیں اور نیز یہ کلام میں تاکید اور زور پیدا کر دیتے ہیں. جیسے ایک میں کہتا ہوں زیدن قائمن, زید کھڑا ہے, اور ایک میں کہتا ہوں واللہ ان زیدن لقائمن, تو دیکھو اب قسم سے کیا آ گیا؟ زور آ گیا. تو خیر قسم سے تو بے انتہا درجے کا زور آ جاتا ہے کلام میں, لیکن ان کے ذریعے اتنا دو زور تو نہیں آتا کلام میں, لیکن ویسے یہ میں نے وضاحت کے لیے مثال پیش کی کہ کلام میں زور آ جاتا ہے. تو ایک حرف زائد کے بغیر کلام ہوگا, جیسے میں کہتا ہوں لیس زیدن قائمن, لیس زیدن قائمن, تو اب اس کا معنی کیا ہے؟ زید کھڑا نہیں ہے. اور میں ایک صورت یہ ہے کہ لیسا کی خبر پر با داخل کرتے ہیں, یاد رکھو لیسا کی خبر پر اکثر با جارہ زائدہ داخل کر دیتے ہیں, اور تو میں یوں کہتا ہوں زیدن لیسا بقائم, تو یاد رکھو اس زیدن لیسا بقائم اس کلام میں زیادہ زور ہے بمقابلہ لیسا زیدن قائمن کے. जिसमें बान नहीं है, बात समझ में आ गई। तो लिहाजा यहां पर भी ये बा जारा जायदा है और ये अपने माना का फायदा नहीं दे रही और ये किसी से भी नहीं जुड़ेगी। तरकीब कैसे होगी, तरकीब सुनिए। जैदुन जाराबा बी नफसी ही, जैदुन मरफू लफजान मुबतदा, जाराबा फेल, इसके अंदर हुआ जमीर मरफू महल्लन इसका फाइल जो किसको राजे है, जैद को, और ये रबत आ गया जैद के साथ इस जुमले का, ये जो खबर है, और हुआ जमीर ये है मुअक्कद जो जराबा के अंदर है, और बिनफ्सी ही में बाजारा जायदा, और नफ्सी ही ये नफ्स लफ्ज जो है ये मजरूर लफजन है लेकिन ये ताकीद है हुआ जमीर की, और ताकीद का वही एराब होता है जो मुअक्कद का हो, और जमीर तो मरफू थी तो ये नफ्स का लफ्ज मरफू है महल्लन
जी।
ये क्या है, लफ्जन मजरूर है बाकी वजह से बात जर दे रही है लेकिन महल्लन ये मरफू है और ये मुजाफ है हा जमीर की तरफ और ये हा जमीर उसी मुअक्कद की तरफ राजे है तो ये हा जमीर मजरूर महल्लन मुजाफिल है तो नफ्स का लफ्ज मुजाफ अपने मुजाफिले से मिलकर यह ताकीद बन गया जाराबा के अंदर हुआ जमीर के लिए और मुअक्कद अपनी ताकीद से मिलकर यह फाइल हुआ जाराबा के लिए और फेल अपने फाइल से मिलकर जुमला फेलिया होकर यह खबर हुई मुबतदा के लिए, मुबतदा खबर मिलकर जुमला इस्मिया खबरिया हुआ। तरकीब समझ में आ गई। अब आइए आज के सबक पर। अलबदलु ताबिउन मकसूदुन बिमा नुसिब इलल मतबूई ऐ तुक्सदुन निस्बतु इलैहि बिनिस्बति मा नुसिब इलल मतबूई दूनहू। भाई पहले मतन सिर्फ देखिए, कहते हैं अलबदलु ताबिउन मकसूदुन बिमा नुसिब इलल मतबूई दूनहू के बदल जो है वो ऐसा ताबिअ है मकसूद उनके वो मकसूद होता है बिमा नुसिब इलल मतबूई उस चीज के जरिए जिसकी निस्बत की गई है मतबू की तरफ। बदल ऐसा ताबिअ है कि वो जो निस्बत की गई है मतबू की तरफ उसके जरिए ये बदल मकसूद होता है। दूनहू ऐ दूनल मतबूई ना के मतबू, यानी मतबू मकसूद नहीं होता बल्कि ताबे यानी बदल मकसूद होता है। तवज्जो है, फिर सुनो, फौरन आपके जहन में इश्काल आएगा, जरा सुनो। बदल ऐसा ताबे है कि वो जो निस्बत की जाती है मतबू की तरफ। आप जानते हैं जो पहले आए उसको क्या कहते हैं, मतबू, जो बाद में आए वो है ताबे, और बदल ताबे है, जो पहले मतबू है उसको मुबदल मिनहू कहते हैं। क्या कहते हैं, मुबदल मिनहू। तो साहिबे काफिया कहना यह चाहते हैं कि बदल ऐसा ताबिया है मकसूद उन बीमा नुसीब इलल मतबूई कि वो मकसूद होता है उस निस्बत के जरिए जो मतबू यानी मुबदल मिनहू की तरफ की जाती है। वो निस्बत जो मुबदल मिनहू की तरफ की जाती है उसके जरिए बदल मकसूद होता है। दो न हो मतबू मकसूद नहीं होता। भाई क्या माना, निस्बत की जा रही है मतबू की तरफ और मकसूद इसके जरिए खुद मतबू नहीं है बल्कि कौन मकसूद है, बदल मकसूद है। इस कलाम का क्या माना, भाई बात समझ में आ रही है क्या इश्काल, कि वो जो निस्बत की जा रही है किसकी तरफ, मतबू की तरफ, उस मतबू के जरिए कौन मकसूद है, बदल यानी ताबिया मकसूद है। भाई अजीब बात है, निस्बत की जा रही है मतबू की तरफ और मकसूद कौन है, ताबिया है यानी बदल है, ये बात तो समझ में नहीं आ रही। उसके जरिए मतबू तो मकसूद हो सकता है, ताबिया तो मकसूद नहीं हो सकता। भाई पहले आइए, पहले आतफ की बहस जो हमने पढ़ी थी, आतफ की जो तारीफ पढ़ी थी, अल आतफो ताबिउ मकसूदुन बिन निस्बती माल मतबूई। तवज्जो है जरा, ये तारीफ निकालिए किताब के अंदर, भाई 8-10 सफात पीछे ये तारीफ हमने पढ़ी थी आतफ की। भाई जी देखिए, भाई अल आतफु यानिल मातूफ बिल हर्फ ताबिउ मकसूदुन ऐ कुसिदा निस्बतुहु इला शैइन औ निस्बतु शैइन इलैही बिन निस्बतिल वाकिअति फिल कलामी فقوله بالنسبة متعلق بالقصد المفهوم من المقصود مع مطبوعه। इबारत मिल गई भाई, ये अल आतफ की तारीफ जहां की थी साहिब काफिया ने, तो सिर्फ मतन मतन जरा देखो, अल अत्फु ताबिउ मकसूद बिन निस्बती मा मतबूही, अतफ ऐसा ताबिअ है यानी मातूफ बिल हर्फ ऐसा ताबिअ है जो मकसूद होता है बिन निस्बती, उस निस्बत के जरिए जो कलाम में होती है। अतफ यानी मातूफ बिल हर्फ, याद रखो अतफ दो हैं, एक को अत्फे बयान कहते हैं, क्या कहते हैं, वो भी आतफ है, और एक ये आतफ है जो आतफ बिल हर्फ है यानी मातूफ बिल हर्फ। तो आतफ बोलकर मातूफ बिल हर्फ यहां मुराद है, और बतलाया था कि मातूफ बिल हर्फ ताबिउन ऐसा ताबिअ है मकसूद उन बिन निस्बती, जो मकसूद होता है उस निस्बत के जरिए जो किसमें है, कलाम, कलाम में जो निस्बत वाके है उस निस्बत के जरिए ये मातूफ मकसूद है, मा मतबू ही साथ अपने मतबू के यानी मातूफुन आले के। मालूम हुआ मातूफ भी मकसूद होता है और मातूफुन आले भी मकसूद होता है। तो यहां भी बिल्कुल इसी किस्म का इश्काल होता था, इन्होंने क्या कहा था कि आतफ ऐसा ताबिअ है जो मकसूद होता है बिन निस्बती, किसके जरिए, निस्बत, जो कलाम में जो निस्बत है उस निस्बत के जरिए आतफ मकसूद है। मसलन देखो, जा ज़ैदुन व अमरुन, जा ज़ैदुन व अमरुन, जा फेल है, ज़ैदुन मरफू लफ्जन यह है इसका फाइल और यह है मातूफुन अलै, और वह हरफे आतफ और अमरुन क्या है मातूफ। तो इस कलाम में कौन सी निस्बत है, मजीअत वाली निस्बत हो रही है, मजीअत की निस्बत। तो इसमें ज़ैदुन मातूफुन अलै है और अमर क्या है मातूफ। तो इन्होंने क्या कहा कि कलाम में जो निस्बत है यानी कलाम में जो मजीअत की निस्बत आ रही है वाके हो रही है, निस्बत किसे कहते हैं, जो दो चीजों के दरमियान जो रबत और जोड़ है। निस्बत किस चीज का नाम होता है, दो चीजों के दरमियान रबत और जोड़, जैसे फेल और फाइल के दरमियान जोड़ होता है, वो फाइल क्या है, फेल को करने वाला है, फेल का इस्नाद होता है फाइल की तरफ, तो फेल और फाइल के दरमियान निस्बत मौजूद है और निस्बत एक मानवी चीज है, इसका अलग वजूद नहीं, ये कोई ये अलग वजूद नहीं है, ये सिर्फ उनके दरमियान रबत और जोड़ का नाम है। ये इसी तरह है जैसे एक मर्द और एक औरत का निकाह हो जाए तो मियां बीवी बन जाते हैं, ये मियां बीवी क्यों बने, क्योंकि निकाह हो गया तो इन दोनों के दरमियान एक जोड़ आ गया जिसको निकाह कहते हैं जी। क्या है, अब वो जोड़ दिखाई तो नहीं देता, वो तो एक मानवी चीज है। तो यहां पर भी ये जो निस्बत है ये एक मानवी चीज है, ये दो चीजों के दरमियान रबत और जोड़ को कहते हैं। कभी ये जोड़ होगा फेल और फाइल के दरमियान, कभी ये जोड़ होगा फेल और मफूल के दरमियान। जरब तो जैदन, ये जरब किस पर वाके हो रही है, जैद पर, तो जरब और जैद के दरमियान भी एक निस्बत है। कभी ये जोड़ होगा मुजाफ और मुजाफिले में, गुलाम जैदीन, ये गुलाम की निस्बत हो रही है किसकी तरफ, जैद की तरफ, तो इन दोनों में एक जोड़ है एक रबत है। तवज्जो है, तो निस्बत किस चीज का नाम है, जोड़ और रबत का नाम है, और यह एक मानवी चीज है, यह लफ्ज का नाम नहीं है, यह एक मानवी चीज है। जबकि ताबे और मतबू ये तो लफ्ज हैं, जानी जैदुन व अमरुन, जैद क्या है मतबू, यह भी लफ्ज है, इस पर हम तलफुज कर रहे हैं, और अमरुन यह भी क्या है लफ्ज है, तो मातूफुन अलै भी लफ्ज, उस पर हम तलफुज कर रहे हैं, मातूफ भी लफ्ज, उस पर भी हम तलफुज कर रहे हैं। तो ताबे और मतबू ये तो दोनों लफ्ज हैं, और निस्बत क्या है, वो रबत और जोड़ का नाम है। तो ये जो कलाम के अंदर निस्बत आई, ये जो मानवी चीज है, इसके जरिए ताबे मकसूद होता है और साथ मतबू भी। भाई ये क्या माना हुआ, निस्बत तो एक मानवी चीज है, उसके जरिए ताबे और मतबू लफ्जों का इरादा तो नहीं हो सकता। निस्बत क्या चीज, मानवी चीज, और इरादा किसका किया गया, ताबे और मतबू का, ताबे भी क्या है लफ्ज और मतबू भी क्या है लफ्ज, तो निस्बत तो एक मानवी चीज है, निस्बत के जरिए निस्बत का तो इरादा हो सकता है, निस्बत के जरिए लफ्जों का इरादा तो नहीं हो सकता। मसलन मैं निकाह बोलता हूं, निकाह के जरिए मैं जैद का इरादा तो नहीं कर सकता, हां यह कह सकता हूं कि इस निकाह से मुराद जैद और जैनब का निकाह है। किसका निकाह है, तो निकाह बोलकर निकाह ही मुराद हो सकता है, अलबत्ता हो सकता है वो जैद और जैनब का निकाह मुराद ले लूं, हो सकता है मैं बकर और रुकैया का दरमियान जो निकाह है वो मुराद ले लूं, हो सकता है खालिद और हिंद के दरमियान जो निकाह है वो मैं मुराद ले लूं, तो निकाह बोलकर निकाह मुराद लूंगा, या जैद वाला निकाह, या अमर वाला, या बकर वाला निकाह। लेकिन निकाह बोलकर मैं जैद या अमर खुद उनका इरादा तो नहीं कर सकता, क्योंकि निकाह जोड़ का नाम है, और जोड़ निकाह बोलकर निकाह ही का इरादा कर सकता हूं। बात समझ में आ गई, किसी जात का इरादा नहीं कर सकता। तो यहां भी निस्बत की बात आई, और निस्बत किस चीज का नाम है? एक जोड़ और रबत का नाम है, ये एक मानवी चीज है। तो इसके जरिए ताबे और मतबू जो लफ्ज हैं, लफ्जों का इरादा नहीं हो सकता, निस्बत बोलकर निस्बत ही का इरादा हो सकता है। जैसे मसलन मैं इंसान बोलूं, इंसान इंसान बोलकर मैं जैद का भी इरादा कर सकता हूं, क्योंकि जैद भी इंसान है। इंसान बोलकर मैं अमर का भी इरादा कर सकता हूं, क्योंकि अमर भी इंसान है। इंसान बोलकर मैं बकर का भी इरादा कर सकता हूं, क्योंकि ये भी इंसान है। लेकिन इंसान बोलकर मैं गाय, बैल, बकरी का इरादा नहीं कर सकता, क्योंकि वो इंसान ही नहीं है। तवज्जो है? तो इंसान बोलकर इंसान का इरादा हो सकता है, गैर इंसान का इरादा नहीं। तो यहां भी ये कह रहे हैं निस्बत के जरिए ताबिया भी मकसूद होता है और मतबुआ भी। भाई निस्बत के जरिए तो ताबिया मकसूद नहीं हो सकते, क्योंकि निस्बत मानवी चीज है, वो सिर्फ एक रबत और जोड़ का नाम है। उसके जरिए ताबिया और मतबू वो तो लफ्जों का नाम है, तो उनका इरादा नहीं हो सकता, निस्बत बोलकर निस्बत ही का इरादा हो सकता है। तो फिर साहिबे जामी ने बतलाया था, तकरीर की थी, वजाहत की थी कि हां कलाम के अंदर देखो एक निस्बत किसकी तरफ हो रही है, जा जैदुन व अमरुन, जा की निस्बत किसकी तरफ है, जैद की तरफ, और अमर का आतफ है जैद पर, और जैद फाइल है तो अमर भी क्या है, फाइल, गोया अमर की तरफ भी निस्बत है, लेकिन बराह रास्त नहीं, जैद के वास्ते से। जा बराह रास्त अमर में अमल नहीं कर रहा, बल्कि किसके वास्ते से कर रहा है, जैद के वास्ते से। तो गोया जा की एक निस्बत है जैद की तरफ, और जा की एक निस्बत है अमर की तरफ बवास्ता जैद के। तो कलाम के अंदर जो जा मजीअत वाली निस्बत पाई जा रही है, इस मजीअत वाली निस्बत के जरिए जो ताबिया की निस्बत है वो भी मकसूद, और मतबुआ की निस्बत वो भी मकसूद। अब बात ठीक हो गई, निस्बत के जरिए निस्बत मकसूद है, निस्बत के जरिए ताबे या मतबुआ मकसूद नहीं, बल्कि उनकी निस्बत मकसूद है। एक ताबिया की निस्बत है, एक मतबुआ की निस्बत है। तो तारीफ क्या की थी, अल अत्फु ताबियुन मकसूदुन बिन निस्बती, अतफ ऐसा ताबिया है जो मकसूद होता है उस निस्बत के जरिए जो किसमें हो, कलाम में हो, किसमें हो, कलाम। तो भाई कलाम में जो निस्बत है उसके जरिए ताबे नहीं मकसूद हो सकता, हां ताबिया की निस्बत मकसूद हो सकती है, क्योंकि वो भी निस्बत ये भी निस्बत, निस्बत के जरिए निस्बत मकसूद हुई। और इसी तरह इस निस्बत के जरिए मतबुआ भी मकसूद नहीं हो सकता, क्योंकि ये निस्बत है और मतबुआ तो लफ्ज है। तो हां मतबुआ की निस्बत मकसूद हो सकती है, क्योंकि यह भी निस्बत और वो भी निस्बत। तो निस्बत बोलकर निस्बत ही का इरादा हो सकता है। मातूफ बहार्फ किसे कहते हैं, कि कलाम के अंदर जो निस्बत आए उस निस्बत के जरिए ताबिया की निस्बत भी मकसूद होती है और मतबुआ की निस्बत भी मकसूद होती है। मालूम हुआ उनकी निस्बत मुराद है। इन्होंने कहा ना कि निस्बत के जरिए ताबे मकसूद होता है, मतलब यह है कि ताबिया की निस्बत मकसूद होती है, और मा मतबुआ ही साथ कौन मकसूद होता है, मतबुआ, यानी मतबुआ की निस्बत साथ मकसूद होती है। तो निस्बत के जरिए निस्बत ही मकसूद हुई। अब बात ठीक बन गई, बात समझ में आ गई। तो आतफ के अंदर ताबिया की निस्बत भी मकसूद और मतबुआ की निस्बत भी मकसूद, दोनों मकसूद होते हैं। बात समझ में आ गई। जबकि बाकी तवाबिया ऐसे नहीं, सिफत और मौसूफ, सिर्फ मौसूफ मकसूद होता है, सिफत तो सिर्फ उसकी वजाहत करती है, और इसी तरह मुअक्कद और ताकीद, मुअक्कद मकसूद होता है, ताकीद तो सिर्फ आकर उसको पक्का करती है। इसी तरह मातूफुन अलै और अत्फे बयान, सिर्फ मातूफुन अलै मकसूद होता है, अत्फे बयान तो आकर उसकी वजाहत करता है। इसी तरह मुबदल मिनहु और बदल, यहां पर बदल ताबिया मकसूद है और मुबदल मिनहू मकसूद नहीं। तो लिहाजा बाकी जितने तवाबिया हैं उनमें या तो मतबुआ मकसूद है या ताबिया मकसूद है, जबकि आतफ में दोनों मकसूद होते हैं, मतबुआ भी और ताबिया भी। तो बाकी सारे तवाबिया इस तारीफ से निकल गए। तो ताबिया मकसूद होता है क्या माना, ताबे की जात या ताबे की निस्बत मकसूद होती है, काबे की निस्बत, और मतबू भी मकसूद होता है। क्या माना, मतबू खुद मकसूद होता है या उसकी निस्बत मकसूद होती है? उसकी निस्बत मकसूद होती है। बात समझ में आ गई। अब आइए आज बदल की तारीख पर, अब आपको बात समझ में आएगी। कहते हैं देखिए, अल बदल ताबिउ मकसूदुम बिमा नुसिब इलल मतबूई, बदल ऐसा ताबिउ है जो मकसूद होता है, बिमा नुसिब इलल मतबूई, उस चीज के जरिए जिसकी निस्बत की गई है मतबू की तरफ। दूनहू ऐ दून अल मतबूई, ना के मतबू, यानी मतबू मकसूद नहीं होता। अब इसको समझ लो। देखो आधी बात आप समझ चुके हैं, अब सिर्फ इस तारीफ की वजाहत रह गई। देखो कहना यह चाहते हैं, बदल ऐसा ताबिया है कि वो मकसूद होता है उसके जरिए जिसकी निस्बत किसकी तरफ की गई है, मतबुआ की तरफ। मसलन देखो, इधर देखो, जा आ जैदुन अखू का, जा आ जैदुन अखू का, जा आ फेल, जैदुन मरफू लफजान मुबदल मिन्हू, और अखू का ये मुजाफ और मुजाफिले मिलकर बदल, मुबदल मिनहू अपने बदल से मिलकर ये फाइल हुआ जाआ के लिए। तो जाआ जैदुन अखू का, मुखातब जो है जिससे मैं बात कर रहा हूं उसका एक भाई है, उसका नाम जैद है, तो मैं जैद कह दूं तो भी वही जात मुराद, मैं अखू का ए मुखातब आपका भाई ये कह दूं इससे भी वही जात जैद मुराद है। तो जाआ जैदुन अखू का, ये जैद क्या है, मुबदल मिनहू यानी मतबू, और अखू का ये क्या है, बदल है यानी ताबिअ है, और ये दोनों एक ही जात पर दलालत कर रहे हैं। और आपको आपको ये बताएंगे कि मुबदल मिनहू और बदल जो है इसमें से बदल मकसूद होता है, क्या यानी मतबू जो पहले आया वो नहीं मकसूद बल्कि बदल मकसूद है। याद रखो ये जो मुबदल मिनहू है जो पहले जिक्र होता है ये बतौर तमहीद के जिक्र होता है, बतौरे तमहीद के जिक्र होता है। तमहीद कहते हैं किसी चीज की तैयारी। मसलन आप अपने किसी साथी से मिलने जाते हैं, आपको उससे कोई काम है, आप जाते ही फौरन अपना काम नहीं कहेंगे बल्कि पहले दो चार बातें इधर उधर की करेंगे और फिर उसके बाद अपना काम जो है वो जिक्र करेंगे। तो ये देखो, अपना काम और अपना मकसद जिक्र करने से पहले जो चंद बातें आपने की ये आप तैयारी कर रहे थे उस बात के लिए, ये तैयारी कर रहे थे उस बात को जिक्र करने के लिए, तो इसको कहते हैं तमहीद। मकसद के लिए कुछ तैयारी, कुछ चीज पहले जिक्र की जाए मकसूद से पहले, उसको क्या कहते हैं, तमहीद। तो यहां पर भी जा अनी जैदुन अखू का, यहां पर भी जैद मुबदल मिनहू है और अखू का बदल है, और ये अखू का असल मकसूद है, लेकिन इस असल मकसूद से पहले जो जैद को जिक्र किया गया ये सिर्फ बतौर तमहीद के था, ये बतौर तमहीद के था। असल मकसद किसको जिक्र करना था, अखू का, जा अखू का, आपका भाई मेरे पास आया था, लेकिन पहले मैंने जैद को बतौर तमहीद के जिक्र कर दिया। तो मालूम हुआ कि बदल और मुबदल मिनहू में से बदल मकसूद होता है, मुबदल मिनहू मकसूद नहीं, उसको बतौर तमहीद के जिक्र किया जाता है, बतौर तमहीद के जिक्र किया जाता है। जा आ जैदुन अखू का, तवज्जो से इस मिसाल को जहन में रखना, फिर आपको पूरी बात समझ में आएगी। जा आ जैदुन अखू का, आया मेरे पास जैद यानी आपका भाई। आप इसमें निस्बत किसकी हो रही है, जाआ की, तो जाआ है मानुसीबा जिसकी निस्बत की गई है जी। और जैदुन मंसूब इले है, जैद क्या है, मंसूब इले, जिसकी तरफ निस्बत की गई है जाआ की, तवज्जो है जी। और अखू का ये बदल है, ये ताबिअ है इस जैद का, और जैद मतबू है। अब आइए जरा तारीफ पर। इन्होंने कहा अल बदल ताबिउन, बदल ऐसा ताबिअ है, जा आ जैदुन अखू का, इसमें बदल क्या है, ये जरा अपने सामने मिसाल लिखो, ये फिर इस मिसाल पे नजर रखें, फिर तारीफ आपके लिए समझना आसान हो जाएगा। बस सिर्फ ये मिसाल लिख लीजिए, जा आ जैदुन अखू का, जा आ जैदुन अखू का, तवज्जो है। अब इस मिसाल पे नजर रखो, फिर आपको तारीफ समझ में आएगी, और इधर तारीफ भी देखना और उस मिसाल पे भी नजर रखना। इन्होंने कहा अल बदल ताबिउन, बदल ऐसा ताबिया है जी। मिसाल के अंदर बदल क्या है? अखू का, ये बदल है। अल बदल ताबिउन, बदल ऐसा ताबिया है। मकसूद उन, जो मकसूद होता है। बिमा नुसीबा इलल मतबूई, मा नुसीबा क्या है? जिसकी निस्बत की गई है वो क्या है? जा है। तो बदल ऐसा ताबे है जो मकसूद होता है। बिमा नुसीबा इलल मतबूई, उस चीज के जरिए जिसकी निस्बत मतबू की तरफ की गई है। भाई मतबू की तरफ किस चीज की निस्बत की गई? जा, किसकी? जा की निस्बत की गई थी जैदुन यानी मतबू की तरफ। इस जा के जरिए मकसूद जो है कौन है? बदल यानी अखू का। भाई जा के जरिए तो अखू का मुराद नहीं हो सकता, जा तो फेल है और अखू का तो इसम है, तवज्जो है। तो कहते हैं अल बदल ताबिउन मकसूदुन, तो बदल ऐसा ताबे है कि मकसूदुन, कि वो मकसूद होता है। बिमा नुसीब इलल मतबूई, उस चीज के जरिए जिसकी निस्बत मतबू की तरफ की गई है। दो न हो ना के मतबू, मतबू मकसूद नहीं। मालूम हुआ तारीफ का क्या माना कि कलाम के अंदर ये जो जा जिक्र है, ये जो मानुसीबा है, और इसकी किसकी तरफ निस्बत है? मतबू की तरफ। इस जा के जरिए अखू का यानी बदल मकसूद है, जैदुन यानी मतबू मकसूद नहीं। भाई क्या माना कि जा के जरिए, जा के जरिए अखू का मकसूद है और जैद मकसूद नहीं, ये तो बात ही नहीं बन रही। जा के जरिए तो मजियत ही मकसूद हो सकती है, जा के जरिए तो जैद या अखू का हिस्सा मकसूद नहीं हो सकते। भाई तो अब वो अतफ वाली तारीफ याद करें जो अभी मैंने जिक्र की थी, क्या जा के जरिए अखू का ताबिया मकसूद है या जा की जो निस्बत हो रही है मतबू की तरफ? मजियत की किसकी तरफ निस्बत है? मतबू जैद की तरफ। और निस्बत किस चीज का नाम है? जोड़ और रबत का नाम है, जो एक मानवी चीज है। तो उस निस्बत के जरिए मुराद जो है ताबिया है यानी अखू का। और ताबिया मकसूद होता है निस्बत के जरिए या ताबिया की निस्बत मकसूद होती है? ताबे की निस्बत मकसूद होती है। तो यहां दोनों जगह निस्बत का लफ्ज लाना पड़ेगा। यूं नहीं कहेंगे कि मां नुसीबा के जरिए मकसूद है, बल्कि कहेंगे मां नुसीबा की निस्बत के जरिए। जा मां नुसीबा है ना, मां नुसीबा जिसकी निस्बत की गई, तो मां नुसीबा के जरिए अखू का मकसूद है। यूं नहीं है कलाम, कलाम यूं है कि जा, ये जो मां नुसीबा जा है, इसकी जो निस्बत हो रही है, इस निस्बत के जरिए अखू का जो ताबिया है उसकी निस्बत मकसूद है। जा की जो निस्बत हो रही है किसकी तरफ? जा का फाइल क्या है? जैद है फाइल, और अखू का तो ताबिया है। तो जा की जो निस्बत हो रही है जैद की तरफ, इस निस्बत के जरिए कौन मकसूद? अखू का। अखू का मकसूद या उसकी निस्बत मकसूद? उसकी निस्बत मकसूद है। निस्बत के जरिए निस्बत मकसूद हो सकती है, लफ्ज मकसूद नहीं हो सकता। तुम हासिल कलाम यह हुआ कि कहना यह चाहते हैं साहिब काफिया कि यह जो मानुसीबा है जिसकी निस्बत की गई है, इसकी निस्बत मानुसीबा की, मानुसीबा नहीं बल्कि मानुसीबा की निस्बत, मानुसीबा की निस्बत के जरिए ताबिया यानी बदल की निस्बत मकसूद होती है। मानुसीबा की निस्बत के जरिए ताबिया नहीं मकसूद होता, बल्कि ताबिया की निस्बत मकसूद होती है। बात समझ में आ गई? फिर दोहराइए, फिर दोहराइए। मानुसीबा के जरिए, मानुसीबा क्या है इस कलाम में? जा। इस जा के जरिए ताबिया मकसूद, ताबिया क्या है? अखू का। तो जा के जरिए अखू का मकसूद है और जैद मकसूद नहीं, ये तो कलाम का माना नहीं सही बनता। तो कहना क्या चाहते हैं कि जा की जो निस्बत है किसकी तरफ? जैद की तरफ। इस निस्बत के जरिए अखू का मकसूद है, फिर भी बात सही नहीं बनी। जा की निस्बत के जरिए अखू का मकसूद है, बल्कि निस्बत के जरिए निस्बत मकसूद होती है। तो अखू का की भी निस्बत निकाल कहें भाई, तो जा की निस्बत के जरिए अखू का की निस्बत, यानी यूं कहें मानुसीबा यानी मनसूब जिसकी निस्बत की गई है, मनसूब की जो निस्बत है उसके जरिए ताबिया की निस्बत मकसूद है। ताबे नहीं मकसूद बल्कि ताबिया की निस्बत मकसूद है। तो देखो अलबदल ताबिउ मकसूदुन, देखो किताब पर अलबदल ताबिउ मकसूदुन, बदल ऐसा ताबिया है कि वो मकसूद होता है। تابع مقصود ہوتا ہے یا تابع کی نسبت مقصود ہوتی ہے؟ نسبت مقصود ہوتی ہے، لہذا یہاں بھی نسبت کا لفظ مضاف، یہ تابع ان ہے موصوف، اور مقصود ان ہے اس کی صفت، اور مقصود ان صیغہ کون سا؟ اسم مفعول، اور اسم مفعول کے اندر ہوا ضمیر نائب فاعل جو کس کو راجع ہے؟ موصوف کو، تو ہوا ضمیر اور وہ مقصود ہوتا ہے تابع یا اس کی نسبت؟ نسبت، اس سے پہلے مضاف محذوف ماننا پڑے گا کہ بدل ایسا تابع ہے کہ وہ مقصود ہوتا ہے، یعنی اس کی نسبت مقصود ہوتی ہے. بما نصیبہ کس کے ذریعے؟ ما نصیبہ کے ذریعے یا بنسبت ما نصیبہ؟ بنسبت ما نصیبہ کی نسبت کے ذریعے یہ نسبت مقصود ہوتی ہے. معلوم ہوا یہ بما نصیبہ، اس ما نصیبہ سے پہلے بھی نسبت کا لفظ مضاف محذوف نکالنا پڑے گا، اور مقصود ان کے لیے بھی ہوا ضمیر سے پہلے نسبت کا لفظ مضاف محذوف نکالنا پڑے گا. بات سمجھ میں آ گئی؟ اب اسی کو بیان کریں گے. دیکھیے صاحب جامی آگے فرماتے ہیں، متن کیا تھا؟ البدل تابع مقصود بما نصب الى المطبوع اي تقصد النسبه اليه، یعنی مقصود ہوتی ہے وہ نسبت الیہ جو کس کی طرف ہو؟ تابع کی طرف. تابع نہیں مقصود، بلکہ تابع کی طرف جو نسبت ہے وہ مقصود ہے. کس کے ذریعے؟ بنسبتی ما نصیبہ. متن میں کیا تھا؟ بما نصیبہ. صاحب جامی کیا فرما رہے ہیں؟ بنسبتی ما نصیبہ. دیکھو نسبت کا لفظ مضاف محذوف نکال لیا، تو کہتے ہیں اے تقصد النسبت الیہ، یعنی بدل ایسا تابع ہے کہ تقصد النسبت الیہ، کہ اس کی طرف جو نسبت ہے وہ مقصود ہوتی ہے. بنسبتی ما نصیبہ، ما نصیبہ کی وہ جو نسبت ہو رہی ہے، منصوب کی جو نسبت ہو رہی ہے، الی المطبوع کس کی طرف؟ مطبوع. منصوب کی جو نسبت مطبوع کی طرف ہو رہی ہے، اس کے ذریعے تابع کی نسبت مقصود ہے. جا زید اخو کا، جا کی نسبت کس کی طرف ہے؟ مطبوع، یعنی زید کی طرف. تو یہ جو نسبت ہو رہی ہے مطبوع کی طرف، اس نسبت کے ذریعے تابع کی نسبت مقصود ہے، مطبوع کی نسبت مقصود نہیں. پھر دوہراؤ کہ یہ جو نسبت ہو رہی ہے جا کی، کس کی طرف؟ مطبوع کی طرف. تو یہ جو مطبوع کی طرف نسبت ہو رہی ہے، اس نسبت کے ذریعے تابع کی نسبت مقصود ہے، مطبوع کی نسبت مقصود نہیں ہے. بات سمجھ میں آ گئی؟ اب پھر اشکال ہوتا ہے. اشکال یہ کہ نسبت ہو رہی ہے مطبوع کی طرف، اور آپ کہہ رہے ہیں اس نسبت کے ذریعے مقصود کیا ہے؟ تابع کی طرف نسبت. یہ کیسے ہو سکتا ہے بھائی؟ نسبت ہو رہی ہے مطبوع کی طرف، جا زید اخو کا، آپ کہہ رہے ہیں جا کی جو نسبت ہو رہی ہے زید کی طرف. معلوم ہوا زید اور جا کے درمیان جو ربط اور جوڑ آ رہا ہے، اس ربط اور جوڑ کے ذریعے تابع والا جوڑ مراد ہے. یہ جوڑ کس میں آیا؟ جوڑ کس میں آیا؟ جا اور زید میں. نسبت آ گئی نا ان دونوں کے درمیان، تو نسبت کس میں؟ جا اور زید میں. اور مقصود کون سی نسبت ہے؟ جو جا اور اخوکا میں ہے. اخوکا کی طرف بھی تو جا کی نسبت ہے، کس کے واسطے سے؟ زید کے واسطے سے. توجہ ہے، جا زید اخو کا، جا کی نسبت ہے زید کی طرف، زید اس کا فاعل ہے، اور اخو کا یہ تو تابع ہے، یہ تو بدل ہے، تو بدل کی طرف بھی جا کی نسبت ہو گئی، لیکن براہ راست نہیں، کس کے واسطے سے؟ زید کے واسطے سے. توجہ ہے، اخو کا کی طرف جو بدل ہے اس کی طرف بھی جا کی نسبت ہو گئی، لیکن کس کے واسطے سے؟ زید کے واسطے سے. تو زید ہے مطبوع، اس کی طرف بھی نسبت ہے، اور اخو کا یہ تابع ہے، اس کی طرف بھی نسبت ہے، لیکن زید کے واسطے سے. اور کہنا آپ یہ چاہتے ہیں کہ یہ جو جا کی نسبت ہو رہی ہے زید کی طرف، اس نسبت کے ذریعے کون سی نسبت مقصود ہے؟ جو جا کی نسبت اخو کا تابع کی طرف ہو رہی ہے. نئی بات سمجھ میں آئی؟ کیا کہنا چاہتے ہیں؟ جا کی نسبت کس کی طرف ہے؟ زید کی طرف. یہ جو زید کی طرف جا کی نسبت ہو رہی ہے، اس کے ذریعے وہ نسبت مقصود ہے جو جا کی کس کی طرف ہو رہی ہے؟ اخوکا کی طرف. تو نسبت ہو رہی ہے زید کی طرف، اس نسبت سے آپ کہہ رہے ہیں وہ جو اخوکا کی طرف نسبت ہے وہ مقصود ہے. یہ کیسے ہو سکتا ہے؟ یہ تو اسی طرح زید بول کے جی عمر مراد ہے، मैं बोलूं जैद और कहूं मुराद अमर है, भाई ये कैसे हो सकता है? जैद बोलकर तो जैद ही मुराद हो सकता है, अमर तो मुराद नहीं हो सकता। यहां भी जब निस्बत जैद की तरफ हो रही है तो यही निस्बत मकसूद होनी चाहिए, लेकिन आप कहना ये चाहते हैं कि निस्बत तो हो रही है जैद की तरफ लेकिन मुराद वो वाली निस्बत है जो अखूका की तरफ हो रही है।
जी।
इश्काल समझ में आया तो उसका जवाब देंगे कि भाई असल में ये जो मतबू जा जैदुन, ये जो जैद की तरफ जा की निस्बत की गई ये बतौर तमहीद के की गई है
जी।
तो जैद की तरफ जो निस्बत है मजीअत की, ये निस्बत किस लिए है? ये मकसूद है असल में या सिर्फ ये तमहीद बांधी जा रही है? ये तमहीद बांधी जा रही है, निस्बत तो यही जैद की तरफ है लेकिन असल में ये मकसूद नहीं है। असल मकसूद कौन सी निस्बत है? वो जो अखूका की तरफ होगी। तो ये वाली निस्बत इब्तिदा से ही नहीं मकसूद, इसको वैसे ही तमहीद के तौर पर जिक्र किया गया था। तो ये निस्बत आ तो गई लेकिन ये बतौर तमहीद के है, ये असल में मकसूद ही नहीं है। असल मकसूद कौन सी निस्बत है? अखूका वाली जो निस्बत, अखूका की जो निस्बत है। तवज्जो है
जी।
तो ये क्या माना? निस्बत किसकी तरफ? जैद की तरफ। और आप कह रहे हैं इस निस्बत से मुराद कौन सी निस्बत है? जो अखूका की निस्बत है। ये कैसे हो सकता है? निस्बत जैद की है और आप कह रहे हैं मुराद अखूका की निस्बत है। तो बताया कि भाई माना ये है कि जैद को जो लाया गया है वो इब्तिदा से ही वो मकसूद नहीं था, उसको इब्तिदा से ही तमहीद के तौर पर लाया गया था। वो निस्बत वैसे ही लाए हैं तमहीद के तौर पर, वो शुरू से ही मकसूद नहीं थी, शुरू से ही अगली निस्बत मकसूद है। तो यूं कहूं गया इस निस्बत से भी वो ही निस्बत मकसूद है क्योंकि इसको लाना मकसद असली नहीं था
जी।
बात समझ में आ गई। अब देखिए किताब पर भाई, शरा के साथ इस सारे को देखिए। कहते हैं अलबदल ताबिउ मकसूदुन बिमा नुसिब इलल मतबूई, के बदल ऐसा ताबिउ होता है जो मकसूद होता है। बिमा नुसिब इलल मतबूई, उस चीज के जरिए जिसकी निस्बत की गई है मतबू की तरफ। भाई क्या माना? कहते हैं ऐ तुकसदुन निस्बतु इलैही, यानी कहना ये चाहते हैं कि बदल ऐसा ताबिउ है कि तुकसदुन निस्बतु इलैही, कि उसकी तरफ जो निस्बत की गई है उसका इरादा किया जाता है। बिनिस्बति मानुसिबा इलल मतबूई, उस निस्बत के जरिए जो मानुसिबा की हो रही है किसकी तरफ? मतबू की तरफ। दूनहू ऐ दूनल मतबूई, मतबू मुराद नहीं, यानी मतबू की निस्बत मुराद नहीं। क्या माना मतबू की निस्बत मुराद नहीं? अब बतलाने लगे हैं ऐ ला तकूनु निस्बतु इलल मतबूई मकसूदतन इब्तिदाअन, यानी कि वो जो निस्बत हो रही है मतबू की तरफ वो मकसूद नहीं है इब्तिदाअन, शुरू से ही
जी।
शुरू से ही वो मकसूद नहीं है। बिनिस्बति मानुसिबा इलैही, उस निस्बत के जरिए जो मानुसिबा की इसकी तरफ की गई है
जी।
मानुसिबा क्या है? जा, और जा की निस्बत जो किसकी तरफ की गई? जैद की तरफ। ये शुरू से ही मकसूद नहीं है, ये सिर्फ तमहीद के तौर पर है। बात समझ में आ गई। फिर देखिए इबारत अला तकून निस्बतु इलल मतबू मकसूदतन, यानी वो निस्बत जो मतबू की तरफ हो रही है वो मकसूद नहीं है इब्तिदा अन, शुरू से ही वो शुरू से ही मकसूद नहीं है। बिनिस्बति मानुसिबा इलैही, उस निस्बत के जरिए जो मानुसिबा की हो रही है इलैही, इस मतबू की तरफ, इस मानुसिबा की जो निस्बत हो रही है इस मतबू की तरफ, वो शुरू से ही मकसूद नहीं। बल तकून निस्बत इलैही तौतियात व तमहीदन, बल्कि वो जो निस्बत है इस मतबू की तरफ वो तौतिया और तमहीद है। तौतिया और तमहीद का एक माना है
जी।
तो मतबू की तरफ जो निस्बत है वो तौतिया और तमहीद है। लिनिस्बत ही इलत ताबिई, कि वो जो मानुसिबा की निस्बत की जा रही है इलत ताबिई, किसकी तरफ? ताबे। तो मतबू की तरफ जो निस्बत है वो तमहीद है। लिनिस्बत ही, वो जो मानुसिबा की निस्बत की जा रही है इलत ताबिई, किसकी तरफ? वो जो मानुसिबा की निस्बत की जा रही है ताबे की तरफ, उसके लिए तमहीद है। कौन सी निस्बत? वो जो मानुसिबा की किसकी तरफ की गई है? मतबू की तरफ। वो जो मानुसिबा की निस्बत मतबू की तरफ की गई है वो तमहीद है, उस निस्बत के लिए जो किसकी तरफ की जा रही है? ताबिअ की तरफ। बात समझ में आ गई, यानी वो निस्बत मकसूदे असली है। اور یہ پہلی نسبت مقصود اصلی نہیں ہے. تو یاد رکھنا بدل کی چار قسمیں ہیں, چار قسمیں. توجہ ہے, میں نے پہلے بھی ذکر کیا تھا, ایک بدل الکل ہے, ایک بدل البعض ہے, ایک بدل الاشتمال ہے, اور ایک بدل الغلط ہے. بدل الغلط جو ہے نا, غلط, وہ غلطی کی وجہ سے لایا جاتا ہے. مثلا میں آپ سے کہنا چاہتا تھا میرے پاس عمر آیا, تو میں کہنے لگا تو زبان پر ایک دم غلطی سے زید آ گیا, جا زیدن. میں کہنا کیا چاہتا تھا, کون آیا ہے, عمر, لیکن زبان پر غلطی سے کیا آ گیا, زید. تو میں فوراً اصلاح کر کے عمر کا لفظ بھی ساتھ ذکر کر دیتا ہوں, جانی زیدن عمرن, جانی زیدن عمرن. دیکھو فوراً ہی میں نے اصلاح کر دی. تو یہ عمر کیا ہے, بدل الغلط. یہ کیوں لایا گیا, کہ غلطی ہوئی تھی. کیا ہوئی تھی, غلطی. تو غلطی کی وجہ سے یہ بدل لایا گیا ہے. آپ نے ہمیں کیا کہا, مبدل منہ, مبدل منہ کی طرف جو نسبت ہے وہ تمہید ہے, کس کے لیے, بدل کے لیے. مبدل منہ کی طرف جو نسبت ہے وہ تمہید ہے, کس کے لیے, بدل کے لیے. بدل الغلط میں تو ایسا نہیں ہے. بدل الغلط میں جو میں نے جا زید, زید کی طرف جو نسبت کی, کیا یہ میں تمہید باندھ رہا تھا عمر کے لیے؟ نہیں, یہاں تو ایسا نہیں ہے, یہاں تو غلطی ہوئی ہے. تو یہاں تو آپ نہیں کہہ سکتے کہ پہلی نسبت تمہید ہے اور دوسری نسبت مقصود ہے. تو جواب دیا کہ بھائی نسبت کا تمہید ہونا عام ہے, چاہے حقیقتن ہو چاہے حکمن. تو یہاں بھی ہم یوں ہی کہیں گے, حکم یہی لگا دیں گے, گویا یہ نسبت بھی تمہید تھی دوسری نسبت کے لیے. بدل کی تین صورتیں, ان میں تو پہلی نسبت تمہید ہوتی ہے, کس کے لیے, دوسری نسبت کے لیے. بدل الغلط میں ایسا نہیں ہے, تو وہاں حکم یہ لگا دیا گیا. تو معلوم ہوا پہلی نسبت کا دوسری نسبت کے لیے تمہید ہونا, پہلی نسبت کا دوسری نسبت کے لیے تمہید ہونا, چاہے حقیقتن ہو چاہے حکمن ہو. حقیقتن تمہید ہے تین صورتوں میں, اور ایک صورت میں تو تمہید نہیں ہے, لیکن حکم اس پر بھی کیا لگا دیا کہ یہ بھی گویا تمہید ہی ہے بھائی. تو توجہ ہے, معلوم ہوا پہلی نسبت کا دوسری نسبت کے لیے تمہید ہونا یہ عام ہے, چاہے حقیقتن ہو چاہے حکمن ہو. پھر ایک دفعہ ترجمہ دیکھ لیجئے بھائی, بس یہ بات آپ کو سمجھ میں آگئی, انشاءاللہ سارا مسئلہ حل ہوتا چلا جائے گا. آپ دیکھیے گا بھائی, کہتے ہیں الا تکون النسبت الى المتبوع مقصودۃ ابتداء بنسبت ما نصب الیہ, یعنی وہ جو نسبت کی گئی ہے متبوع کی طرف وہ ابتداء سے ہی مقصود نہیں ہے, اس نسبت کے ذریعے وہ جو ما نصب کی متبوع کی طرف کی گئی ہے, وہ جو مانوسبہ کی متبوع یعنی جا کی نسبت زید کی طرف جو کی گئی ہے, اس کے ذریعے یہ والی نسبت مقصود ہی نہیں ہے. بل تکون نسبت الیہ توطیتا و تمہیدا, بلکہ یہ نسبت جو ہے یہ توطیہ اور تمہید ہے, لنسبت ہی الی التابع, وہ جو اس کی نسبت کی جائے کس کی طرف, تابع کی طرف, اس کے لیے. سما ان کا نہ مانوسیبہ الیہ مسندا او غیرہ, برابر ہے کہ مانوسیبہ الیہ وہ جو اس کی طرف جس چیز کی نسبت کی گئی ہے مسند ہو یا غیر مسند ہو.
جی
بات سمجھ میں بھائی, جا مسند ہے اور زیدون اس کے لیے فاعل ہے, تو یہ نسبت کون سی ہوئی, اسنادی. فاعل کی طرف جو فعل کی نسبت ہوتی ہے اس کو اسناد کہتے ہیں. فاعل ہوا مسند الے اور فعل کیا ہے مسند, تو جو فعل کی نسبت فاعل کی طرف ہوتی ہے اس کو کیا کہتے ہیں, اسناد. توجہ ہے, اسی طرح فعل کی نسبت مفعول کی طرف بھی تو ہوتی ہے, ضربت زیدن. تو یہ جو نسبت ہے مفعول کی طرف اس کو اسناد نہیں کہتے, اس کو وقوع کہتے ہیں, کہ فعل کا زید پر وقوع ہوا ہے. یہ یوں کہتے ہیں اس فعل کا زید سے تعلق ہے, باقی فعل کے متعلقات کہلاتے ہیں. فاعل جو ہے مسند الیہ کہلائے گا اور باقی چیزیں کیا کہلاتی ہیں, متعلقات کہلاتی ہیں فعل کی. تو مفعول بھی کیا ہوا, فعل کا متعلق ہوا. یہ یوں کہو اس کی طرف اسناد نہیں ہے, اس پر فعل کا وقوع ہوا ہے, فعل اس پر واقع ہوا ہے. اور اسی طرح مضاف کی بھی نسبت ہوتی ہے مضاف الیہ کی طرف, غلام زیدن, غلام کی نسبت ہو رہی ہے کس کی طرف, زید کی طرف. تو بتلانا یہ چاہتے ہیں کہ نسبت عام ہے, صرف نسبت اسنادی نہیں مراد یا صرف نسبت ایقاعی نہیں مراد, بلکہ جو بھی نسبت ہو سب اس میں آ گئے. توجہ ہے تو کہتے ہیں سوا ان کا نما نصیب الیہ مسندن او غیرہ برابر ہے کہ وہ چیز کی جس کی اس کی طرف نسبت کی گئی ہے وہ مسند ہو یا غیر مسند ہو مثل مثال کے طور پر جا انی زید اخو کا دیکھو یہ نسبت یہ زید کیا ہے فاعل ہے تو یہ نسبت کون سی ہے اسنادی تو جا مسند ہے اور زید مسند الیہ اور دوسری مثال دیکھیے وضربت زیدن اخا کا تو یہاں زیدن مبدل منہ ہے اور اخا کا اس سے بدل ہے اور زید یہ تو مفعول بھی واقع ہو رہا ہے تو یہ نسبت اسنادی نہیں ہے بلکہ ایقاعی ہے زید پر یہ فعل ضرب والا واقع ہو رہا ہے زید مفعول بھی ہے تو ضربت زیدن اخا کا واحترز بقوله مقصود بما نصب الى المتبوع اچھا بھائی فوائد قیود ذکر کر رہے ہیں کہ تعریف ایسی کی ہے جس سے باقی سب توابع نکل گئے جب شروع میں کہا البدل تابع بدل ایسا تابع ہے تو پانچوں توابع داخل ہو گئے کیونکہ وہ سب بھی تابع ہیں صفت تاکید بدل عطف بیان اور معطوف بحر یہ سب تابع ہیں نا تو اس کہا البدل تابع بدل تابع ہے یہ تو یہ پانچوں داخل ہو گئے پھر آگے کہا مقصود بما نصب الى المتبوع یہ قید لگائی کہ جس میں تابع مقصود ہے تو صفت بھی نکل گئی کیونکہ صفت اس میں تو تابع نہیں مقصود متبوع یعنی موصوف مقصود ہوتا ہے اور اسی طرح عطف بیان بھی نکل گیا کیونکہ عطف بیان میں بھی عطف بیان نہیں مقصود ہوتا تابع نہیں مقصود ہوتا متبوع یعنی معطوف علیہ مقصود ہوتا ہے عطف بیان تو صرف آ کر اس کی وضاحت کرتا ہے تو عطف بیان بھی نکل گیا اور نیز تاکید بھی نکل گئی کیونکہ تاکید مقصود نہیں ہوتی بلکہ مؤکد مقصود ہوتا ہے انہوں نے کیا کہا بدل ایسا تابع ہے کہ جو مقصود ہوتا ہے کیا ہوتا ہے مقصود ہوتا ہے تو صفت نکل گئی وہ بھی مقصود نہیں تاکید نکل گیا وہ بھی مقصود نہیں اور عطف بیان نکل گیا وہ بھی مقصود نہیں جی تو کہتے ہیں واحترز بقوله مقصود بما نصب الى المتبوع کہتے ہیں ماتین کا یہ جو قول ہے مقصود بما نصب الى المتبوع اس کے ذریعے احتراز کیا عن النعت صفت سے میں نے بتایا تھا نعت کسے کہتے ہیں صفت کو اس کے ذریعے احتراز کیا عن النعت صفت سے و تاکیدی اور تاکید سے و عطف البیانی اور عطف بیان سے یہ تینوں نکل گئے لانہا لیست مقصودتن بما نصب الیہ اس لیے کیونکہ یہ مقصود نہیں ہوتے ما نصب الیہ کے ذریعے یہ ما نصب الیہ کے ذریعے مقصود نہیں ہوتے بل المتبوع مقصود بھی بلکہ متبوع جو ہے وہ مقصود ہوتا ہے وبقولہ دونہ آگے کیا کہا تابع مقصود ہوتا ہے دونہ ای دون المتبوع متبوع مقصود نہیں یہ قید جب لگائی تو معطوف میں نکل گیا دیکھو معطوف معطوف میں تابع بھی مقصود ہوتا ہے اور متبوع بھی مقصود ہوتا ہے اور انہوں نے تعریف کیا کی تابع مقصود ہے دونہ متبوع مقصود نہیں تو عطف نکل گیا کیونکہ عطف میں تو دونوں مقصود ہوتے ہیں توجہ ہے کہتے ہیں وَبِقَوْلِهِ دُونَهُ احْتَرَزَ عَنِ الْعَطْفِ بِحَرْفٍ اور ماتین کا قول جو دونہ آیا اس کے ذریعے احتراز کیا ماتین نے عن العطف بحرف عطف بالحرف سے فإن المتبوع فيه مقصود بما نصب إليه مع التابع اس لیے کیونکہ فإن المتبوع فيه کیونکہ عطف کے اندر جو متبوع ہوتا ہے مقصود وہ بھی مقصود ہوتا ہے بما نصب إليه ما نصب إليه کے ذریعے مع التابع ساتھ کس کے تابع کے اب ایک اشکال ہوتا ہے اشکال یہ کہ بھائی آپ نے کیا کہا بدل ایسا تابع ہے کہ تابع مقصود ہے متبوع مقصود نہیں تو وہ جو معطوف و بل ہے وہ بھی داخل ہو گیا آپ نے پڑھا حروف عاطفہ دس ہیں بھائی کون کون سے ہیں واو فا سما حتا اما او ام لا بل لیکن دس حروف ہیں تو اب اس میں بل بھی آیا اب مثلا میں کہتا ہوں جانی زید بل عمر مثلا یہ مثلا میں آپ کو عمر کے بارے میں بتانا چاہتا تھا کس کے بارے میں عمر لیکن غلطی سے میری زبان پر زید آ گیا مثلا میں نے کہا جانی زید بل عمر فوراً ہی میں اصلاح کرتا ہوں میرے پاس زید آیا تھا بل عمرن بلکہ عمر, تو یہ زید میں نے کیوں کہا؟ غلطی سے. کس سے؟ غلطی سے. یا غلطی سے نہیں کہا بلکہ میرے پاس زید بھی آیا تھا اور عمر بھی آیا تھا, تو میں اب آپ کو بتانے لگا ہوں. میں نے کہا جاءنی زیدن, میں نے زید کے بارے میں بتایا, لیکن ساتھ ہی میرا ارادہ بدل گیا کہ نہیں نہیں زید کے بارے میں نہیں بتانا چاہیے, کس کے بارے میں بتانا چاہیے؟ عمر. تو میں فوراً کہتا ہوں جاءنی زیدن بل عمرن بلکہ عمر آیا تھا. یاد رکھو یہ جو بل ہے اس کا ماقبعد جو ہے وہ مقصود ہوتا ہے, وہ جاءنی زیدن بل عمرن, میرے پاس زید آیا تھا بلکہ عمر, کیا مانا؟ میرے پاس عمر آیا تھا, میرے پاس. تو بل کا جو بعد ہوتا ہے وہ مقصود ہوتا ہے, اور بل سے ماقبل جو ہوتا ہے وہ مسکوت عنہ ہے. وہ کس حکم میں؟ مسکوت عنہ, یعنی اس کے بارے میں خاموشی ہے. یوں سمجھے میں نے کچھ ذکر ہی نہیں کیا زید کے بارے میں کہ وہ آیا تھا یا نہیں آیا تھا. توجہ ہے. میں نے کہا جاءنی زیدن بل عمرن, میرے پاس زید آیا بلکہ عمر آیا. اب اس کلام کا یہ معنی نہیں ہے کہ زید بھی آیا ہے اور عمر بھی آیا ہے, نہیں نہیں, صرف میں عمر کا بتانا چاہتا تھا ہوں. اور ما قبل مسکوت عنہ یعنی اس کے بارے میں خاموشی ہے, زید کے بارے میں خاموشی ہے. یوں سمجھیں نہ میں نے اس کے آنے کو ذکر کیا نہ آنے کو. پہلے میں نے جا کی نسبت زید کی طرف کی تھی, لیکن پھر پھیر کر کس کی طرف کر دی؟ عمر کی طرف. معلوم ہوا عمر آیا ہے اور زید کے بارے میں یوں سمجھو ذکر ہی نہیں ہے کہ وہ آیا ہے یا نہیں آیا. یہ مانا نہیں ہے کہ زید نہیں آیا, بلکہ زید مسکوت عنہ ہو گیا. بات سمجھ میں آ گئی؟ تو بل کا ما بعد مقصود ہوتا ہے اور ما قبل مسکوت عنہ ہے, یعنی وہ مقصود نہیں. تو آپ کی تعریف تو اس پر بھی صادق آ رہی ہے. آپ نے بھی ہمیں کیا کہا, بدل کسے کہتے ہیں؟ کتاب مقصود ہوتا ہے, متبوع مقصود نہیں. تو جاءنی زیدن بل عمرن کون مقصود ہے؟ عمر جو تابع ہے وہ مقصود ہے, اور زید مقصود نہیں. حالانکہ یہ زید یہ تو معطوف علیہ ہے, اور بل حرف عطف ہے, اور عمر کیا ہے؟ معطوف ہے. توجہ ہے. تو یہ تو آپ تعریف کر رہے ہیں بدل کی, اور آپ کی تعریف میں معطوف با حرف داخل ہو گیا. آپ نے کہا ہے کہ بدل ایسا تابع جو مقصود ہوتا ہے, مطبوع مقصود نہیں ہوتا. یہی بات تو جاءنی زیدن بل عمرن, وہ جو معطوف ہے بل کے ذریعے, اس پر بھی صادق آ رہی ہے. تو آپ تعریف کس کی کر رہے ہیں؟ بدل کی. اور اس کے اندر کون داخل ہو گیا؟ معطوف بحرف بھی داخل ہو گیا. توجہ ہے. تو اس کا بھی جواب دینے لگے صاحب جامی بھائی, کہتے ہیں نہیں, بل کا ما قبل مقصود نہیں ہے. یوں نہ کہو, ابتداءً زید ہی مقصود تھا, جاءنی زیدن بل عمرن. تو جب میں جس وقت میں نے زید کہا تھا اس وقت زید ہی مقصود تھا, پھر ایک دم زید بولتے بولتے میرا خیال بدل گیا, میری رائے بدل گئی, اور میں نے نسبت کس کی طرف کر دی؟ عمر کی طرف. تو زید کو میں نے بطور تمہید کے ذکر کیا یا شروع میں زید ہی مقصود تھا؟ زید ہی مقصود تھا, پھر میری رائے بدلی اور میں نے مقصود کس کو بنا لیا؟ عمر کو. تو یوں کہو زید ابتداءً مقصود تھا اور عمر انتہاءً مقصود ہے. ابتدا کے اعتبار سے مقصود کون؟ زید. اور انتہا کے اعتبار سے مقصود کون؟ عمر بھائی. تو ہم نے تو کیا کہا کہ بدل ایسا تابع ہے کہ وہ مقصود ہوتا ہے اور متبوع مقصود نہیں, لیکن بل کے اندر ہم نے بتا دیا دونوں مقصود ہیں. پہلا مقصود ہے ابتدا ان اور دوسرا مقصود ہے انتہا ان. تو یہ تو تعریف میں داخل نہیں ہو رہا بھائی. توجہ ہے. بدل کے اندر متبوع یعنی پہلا مقصود نہیں ہوتا, اور بل کے اندر پہلا بھی مقصود ہے, البتہ وہ ابتدا ان مقصود ہے اور دوسرا انتہا ان مقصود ہے. تو کہتے ہیں ولا یصدق الحد علی المعطوف ببل, کہتے ہیں اور یہ تعریف صادق نہیں آ رہی معطوف ببل پر, لأن متبوعہ مقصود ابتداءً, اس لیے کیونکہ اس کا متبوع جو ہے وہ ابتداءً مقصود ہوتا ہے. ثم بدا لہو, بدا لہو کا معنی ہوتا ہے رائے قائم ہونا, خیال آنا یا بات کا ذہن میں آنا. ثم بدا لہو, پھر اس کی رائے بنتی ہے. پھر اس کو خیال آتا ہے، توجہ ہے، تو بات کا ذہن میں آنا، خیال آنا، رائے بدلنا، اس کے لیے بدا لہو عربی میں بولتے ہیں، کہتے ہیں لِأَنَّ مَتْبُوعَهُ مَقْصُودٌ ابْتِدَاءً، اس لیے کیونکہ بل کے اندر جو متبوع ہے وہ مقصود ہوتا ہے ابْتِدَاءً ثُمَّ بَدَا لَهُ، پھر اس متکلم جو ہوتا ہے اس کی رائے بنتی ہے، یعنی اس کی رائے بدل جاتی ہے، فَأَعْرَضَ عَنْهُ، تو وہ اس مطبوع سے کیا کر لیتا ہے، اعراض کر لیتا ہے، اس کو چھوڑ دیتا ہے، وَقَصَدَ الْمَعْتُوفَ، اور معطوف کا ارادہ کر لیتا ہے، جَاءَ زَيْدٌ بَلْ عَمْرٌ، پہلے زید کا ارادہ کیا، پھر رائے بدلی، اور عمر جو مطبوع ہے اس کا ارادہ کر لیا، فَكِلَاهُمَا مَقْصُودَانِ بِهَذَا الْمَعْنَى، تو یہ تابع اور متبوع یہ دونوں مقصود ہوتے ہیں بہاد المعنی، اس معنی کے اعتبار سے، جبکہ بدل میں متبوع مقصود نہیں ہوتا، فَإِن قِيلَ هَذَا الْحَدُّ لَا يَتَنَاوَلُ الْبَدَلَ الَّذِي بَعْدَ إِلَّا، اب یہ ایک اعتراض اور اس کا جواب ذکر کریں گے، اعتراض یہ، اعتراض دیکھیے، یہ جو آگے مثال آ رہی ہے، مَا قَامَ أَحَدٌ إِلَّا زَيْدٌ، ما قام احد الا زید، دیکھو الا آیا، اور الا کس لیے آتا ہے، استثناء کے لیے، اور آپ میں نے آپ کو بتلایا تھا مستثنا با الا میں تفصیل، آپ نے پڑھا تھا مستثنا کبھی منصوب ہوتا ہے، مستثنا کبھی مجرور ہوتا ہے، مستثنا کبھی بدل بنتا ہے، اور مستثنا کبھی علی حسب العوامل ہوتا ہے، مستثنا کے چار اعراب پڑے تھے، اور پھر الا کے اندر میں نے ایک نقشہ بنوایا تھا کہ مستثنا با الا کا کیا اعراب ہے، تو سب سے پہلے کیا دیکھو، مستثنا متصل ہے یا منقطع، اگر منقطع ہو تو منصوب ہوگا، اگر متصل ہے پھر دیکھو کہ کلام موجب ہے یا غیر موجب، کلام غیر موجب کسے کہتے ہیں، جس میں نفی نہیں یا استفہام ہو، تو یہاں پر بھی ما قاما دیکھو کیا ہے، حرف نفی ہے تو یہ کلام غیر موجب ہے، تو مستثنا با الا میں پہلے کیا دیکھو کہ وہ مستثنا متصل ہے یا منقطع، متصل کسے کہتے ہیں، جو پہلے داخل تھا پھر الا کے ذریعے نکال لیا، اور جو پہلے داخل ہی نہیں ہے وہ منقطع ہے، تو سب سے پہلے یہ دیکھو مستثنا با الا میں کہ وہ متصل ہے یا منقطع، اگر منقطع ہے تو منصوب، اگر متصل ہے پھر دیکھو کہ کلام موجب ہے یا غیر موجب، اگر کلام موجب ہے یعنی نہ نفی ہے نہ نہیں ہے نہ استفہام ہے تو بھی منصوب، اور اگر کلام کیا ہے غیر موجب، پھر دیکھو کہ مستثنا منہ پر مقدم تو نہیں، اگر مقدم ہے پھر بھی کیا ہوگا منصوب، اگر مقدم بھی نہیں تو پھر دیکھو کہ مستثنا منہ کلام میں مذکور ہے یا نہیں، اگر مستثنا منہ کلام میں مذکور ہے، کلام میں مذکور ہے تو پھر مستثنا میں دو اعراب ہیں، پھر آپ اس پر نصب بھی پڑھ سکتے ہیں اور آپ اس کو بدل بھی بنا سکتے ہیں، اگر مستثنا منہ کلام میں مذکور ہے، کلام کون سا غیر موجب، اور مستثنا منہ بھی مذکور اور وہ مستثنا پر مقدم بھی نہیں، تو پھر بدل بھی بنا سکتے ہیں اور نصب بھی پڑھ سکتے ہیں، اور اگر مستثنا منہ مذکور ہی نہیں ہے تو پھر مستثنا کا اعراب علی حسب العوامل ہوگا، توجہ ہے، اب اس کے اندر دیکھو ما قام احد الا زید، کوئی ایک بھی کھڑا نہیں ہوا سوائے زید کے، تو ما قام احد، کوئی ایک بھی نہیں کھڑا، سب سے قیام کی نفی کر دی، جب سب سے قیام کی نفی کی تو زید سے بھی نفی ہو گئی یا نہیں، زید سے بھی نفی ہو گئی، جب کوئی بھی نہیں کھڑا تو معلوم ہوا زید بھی نہیں کھڑا، آگے الا زید کے ذریعے میں نے زید کو ما قبل سے نکال دیا، توجہ ہے، تو دیکھو اب ما قام احد الا زید، جی یہ مستثنا متصل ہے یا منقطع ہے، متصل ہے، یہ زید پہلے میں داخل تھا پھر الا کے ذریعے نکال دیا گیا، ابھی میں نے بتایا کہ جب کہا کوئی بھی نہیں کھڑا تو زید بھی معلوم ہوا نہیں کھڑا، پھر اس سے نکال کر حکم لگایا گیا، تو یہ مستثنا متصل ہے یا منقطع، ما قام احد الا زید، متصل ہے، پھر دیکھو کلام موجب ہے یا غیر موجب، غیر موجب ہے کیونکہ ما حرف نفی موجود ہے، پھر دیکھو کیا مستثنا وہ مقدم تو نہیں مستثنا منہ پر، یہاں پر مستثنا احد ان پر مقدم نہیں ہے. پھر دیکھو مستثنا منہ کلام میں مذکور ہے یا نہیں، احد ان مذکور ہے، تو پھر مستثنا پر دو اعراب پڑھ سکتے ہو، اس کو بدل بھی بنا سکتے ہو اور نصب بھی پڑھ سکتے ہو. تو ما قام احد الا زیدن نصب بھی پڑھ سکتے ہو کیونکہ مستثنا منصوب ہوتا ہے، اور ما قبل احد سے بدل بھی بنا سکتے ہو، احد مبدل منہ مرفوع ہے تو زید جو بدل ہے وہ بھی مرفوع. بات سمجھ میں آ گئی؟ تو ما قام احد الا زید اور الا زیدن دونوں طرح پڑھ سکتے ہیں. اب یہاں اعتراض اس صورت پر ہوتا ہے جب آپ بدل بناتے ہیں. ما قام احد الا زید، میں زید پر بھی رفع پڑھتا ہوں، معلوم ہوا میں نے اس کو بدل بنایا، تو احد کیا ہوا؟ مبدل منہ. توجہ ہے؟ اب یہ بدل الا کے بعد واقع ہے. کلام کا معنی کیا ہے؟ ما قام احد، کوئی ایک بھی کھڑا نہیں ہے الا زید سوائے زید کے. یا یوں کہو ما قام احد، کوئی ایک بھی کھڑا نہیں ہوا الا زید سوائے کس کے؟ زید کے. تو اب یہ زید بدل ہے، میں اس پر رفع پڑھ رہا ہوں، اس کو ما قبل سے میں بدل بنا رہا ہوں. توجہ ہے؟ اب کلام کا کیا معنی؟ سب سے قیام کی نفی ہے. سب سے دیکھو احد یہ ہے مبدل منہ، اور اس کی طرف کیا نسبت ہے؟ قیام کی نسبت ہے یا عدم قیام کی؟ ما قام احد، کوئی ایک بھی کھڑا نہیں ہوا، تو احد کی طرف قیام کی نسبت ہے یا عدم قیام کی؟ عدم قیام کی نسبت ہو رہی ہے مبدل منہ کی طرف. کوئی ایک بھی کھڑا نہیں ہوا الا زید سوائے کس کے؟ زید کے. معلوم ہوا زید کھڑا ہوا ہے، تو احد کی اس طرف نسبت ہے عدم قیام کی اور زید کی طرف نسبت ہے قیام کی. توجہ ہے؟ اور آپ نے بدل کی کیا تعریف کی؟ کہ وہ جو نسبت ہو رہی ہے کس کی طرف؟ مطبوع کی طرف. اس کے ذریعے مطبوع مقصود نہیں ہے، بلکہ کون سی نسبت مقصود ہے؟ تابع یعنی بدل والی نسبت مقصود ہے، اور یہاں مطبوع کی طرف تو عدم قیام کی نسبت ہے اور زید کی طرف تو قیام کی نسبت ہے، تو اس عدم قیام کی نسبت کے ذریعے زید کی قیام کی نسبت مراد نہیں ہو سکتی. بھائی اشکال سمجھ میں آیا؟ آپ نے کیا کہا تھا؟ بدل ایسا تابع ہے کہ وہ جو مطبوع کی طرف نسبت کی جاتی ہے اس نسبت کے ذریعے مطبوع مقصود نہیں ہوتا، یعنی مطبوع کی نسبت مقصود نہیں ہوتی بلکہ تابع یعنی بدل کی نسبت مقصود ہوتی ہے، لیکن یہاں تو مطبوع کی طرف عدم قیام کی نسبت ہے اور زید کی طرف قیام کی نسبت ہے، تو اس عدم قیام کی نسبت کے ذریعے زید کی قیام والی نسبت مراد نہیں ہو سکتی. بھائی عدم قیام کے ذریعے عدم قیام والی نسبت تو مراد ہو سکتی ہے، قیام والی نہیں مراد ہو سکتی. اعتراض سمجھ میں آیا؟ اب دیکھیے پہلے اعتراض ذکر کریں گے اور پھر اس کا جواب دیں گے. فَإِن قِيلَ اگر یہ کہا جائے هَذَا الْحَدُّ لَا يَتَنَاوَلُ الْبَدَلَ الَّذِي بَعْدَ إِلَّا کہ یہ تعریف تو شامل نہیں ہے اس بدل کو الذی بعد الا جو الا کے بعد آئے مثل و مثال کے طور پر ما قام احد الا زید کوئی ایک بھی کھڑا نہیں ہوا سوائے زید کے فإن زیدا بدل من احد زید جو ہے یہ بدل ہے احد سے وليست نسبة ما نسب الیہ اور نہیں ہے توجہ سے سنو یہ ذرا عبارت مشکل ہے یہاں پر وليست نسبة ما نسب الیہ اور نہیں ہے نسبت ما اس چیز کی نصب الیہ جس کی نسبت احد کی طرف کی گئی ہے الیہ کی ہاد امیر احد کو لوٹائیں وہ جو ما نصبہ کی نسبت احد کی طرف کی گئی ہے وہ نہیں ہے آگے آ رہا ہے مقصودتن وہ مقصود نہیں ہے عبارت سمجھ میں آ رہی ہے اچھا احد کی طرف کون سی نسبت کی گئی ہے عدم قیام کی توجہ ہے تو درمیان میں اس مین کے ذریعے بیان کر دیا مین عدم القیام یعنی عدم قیام میں نے بتایا تھا کہ عبارتوں میں جگہ جگہ اس طرح آتا ہے ما موصولہ اور آگے صلہ لایا جاتا ہے اور پھر بھی بات واضح نہیں ہوتی تو پھر مین کے ساتھ آگے اس کا بیان لایا جاتا ہے توجہ ہے تو یہاں پر بھی دیکھو عبارت پہ نظر رکھو وَلَيْسَتْ نِسْبَتُ مَا نُسِبَ إِلَيْهِ اور نہیں ہے نسبت ما اس چیز کی نسبت ما نسبت کی اضافت ہو رہی ہے ما کی طرف تو یوں کرو ترجمہ ما نصیبہ الیہ ای ما نصیبہ الی الاحد مانصیبہ الیل احد تو نسبت مانصیبہ الیہ ای نسبت مانصیبہ الیل احد مانصیبہ الیل احد کیا ہے جس چیز کی نسبت کی گئی ہے کس کی طرف احد کی طرف وہ کیا چیز تھی ما قام احد الا زید ما قام کی نسبت ہے کس کے ما قام تو کہتے ہیں ولیست نسبت مانصیبہ الیہ ما نصیب الى احد یوں بولیں لفظ پھر آپ کے لیے ترجمہ آسان ہوگا ما نصیب الى الاحد وہ چیز جس کی نسبت احد کی طرف کی گئی ہے
جی
اب اس سے پہلے نسبت کا لفظ لے آئیں نسبت ما نصیب الى الاحد نسبت ما نصیب الى الاحد کی نسبت نسبت ما نصیب الى الاحد کیا مانا ما نصیب الى الاحد کی نسبت زبان سے بولو غلام زیدین کا کیا مانا زید کا غلام یہاں بھی اسی طرح ہے نسبت ما نسبت کی اضافت ہو رہی ہے تو ما نصیب الى الاحد وہ چیز جس کی نسبت کی گئی ہے کس کی طرف احد کی طرف اور وہ چیز مقامہ ہے اور مقامہ سے کون سی نسبت ہے عدم قیام والی تو نسبت ما نصیب الیہ ما نصیب الى الاحد کی نسبت وَلَيْسَتْ نِسْبَتُ مَا نُصِبَ إِلَيْهِ مَا نُصِبَ إِلَى الْأَحَدِ کی جو نسبت ہے من عدم القیام من کے ساتھ بیان کر دیا یعنی کہ جو عدم قیام ہے وہ جو ہے مقصودتن وہ مقصود نہیں ہے مَا نُصِبَ إِلَى الْأَحَدِ کی جو نسبت ہے یعنی عدم قیام یعنی تو یہ من عدم القیام یہ من کس کا بیان ہے ما نصیبہ کا
جی
کس کا اب یہ اس کا بیان ہے تو ذرا ما نصیبہ کو ہٹا دیں اور عدم قیام اس کی جگہ رکھ دیں یہ من عدم القیامی یہ بیان ہے ما نصیبہ کا کس کا بیان ہے ما نصیبہ کا تو اس ما نصیبہ کو ہٹا دیں اور اس کی جگہ عدم قیام لے آئیں تو عبارت کیا ہے نسبت ما نصیبہ الیہ یہ مانصیبہ کو ہٹائیں اور یہاں عدم قیام لائیں تو عبارت کیوں بن گئی نسبت عدم القیام الیہ یہ جو عدم قیام کی نسبت ہو رہی ہے الیہ کس کی طرف احد کی طرف مقصودتن یہ مقصود نہیں ہے لیست نسبت ما توجہ سے سنو مانصیبہ کو ہٹا دیں اور عدم قیام کو یہاں لے آئیں ولیست نسبت عدم القیام الیہ مقصودتن اور وہ جو عدم قیام کی نسبت ہو رہی ہے احد کی طرف وہ مقصود نہیں ہے وہ مقصود نہیں ہے بنسبت الی زیدین اس نسبت کے ذریعے جو زید کی طرف ہو رہی ہے اور زید کی طرف کون سی نسبت ہو رہی ہے قیام کی احد کی طرف تھی عدم قیام کی اور زید کی طرف ہے قیام کی کیونکہ الا نفی کو توڑ دیتا ہے ما قام احد ان کو ایک بھی کھڑا نہیں ہوا الا زید ان سوائے کس کے زید کے معلوم ہوا زید کھڑا ہوا ہے تو زید کی طرف قیام کی نسبت ہے بات سمجھ میں آ گئی تو کہتے ہیں یہ جو عدم قیام کی نسبت تھی احد کی طرف یہ مقصود نہیں ہے بنسبت الی زید اس نسبت کے ذریعے جو زید کی طرف ہو رہی ہے یعنی جو زید کی طرف قیام کی نسبت ہو رہی ہے اب ادھر دیکھیے کلام کا معنی سنو جی کلام بالکل الٹ گیا کہتے ہیں لیست نسبت عدم القیام الیہ مقصودتن کہ وہ جو عدم قیام کی نسبت ہو رہی ہے احد کی طرف وہ مقصود نہیں ہے کس کے ذریعے بن نسبت الی زید وہ جو قیام کی نسبت ہو رہی ہے زید کی طرف وہ جو زید کی طرف قیام کی نسبت ہو رہی ہے اس نسبت کے ذریعے وہ جو عدم قیام کی نسبت ہو رہی ہے احد کی طرف وہ مقصود نہیں ہے توجہ ہے وہ جو نسبت ہو رہی ہے کس کی طرف زید کی طرف اور کون سی نسبت ہے قیام وہ جو نسبت ہو رہی ہے زید کی طرف قیام کی اس کے ذریعے وہ والی نسبت نہیں مقصود وہ جو عدم قیام کی نسبت ہو رہی ہے احد کی طرف توجہ ہے تو معلوم ہوا یوں کہو زید کی نسبت کے ذریعے احد کی نسبت مقصود نہیں ہے زید کی نسبت کے ذریعے احد کی نسبت مقصود نہیں ہے بھائی تعریف کیا کی تھی متبوع کی نسبت کے ذریعے تابع کی نسبت مقصود ہوتی ہے کس کے متبوع کی نسبت کے ذریعے تابع کی نسبت مقصود ہوتی ہے یوں کہنا چاہیے تھا احد کی نسبت کے ذریعے زید کی نسبت مقصود نہیں ہے احد متبوع ہے نا تو اس کے احد کی نسبت کے ذریعے کس کی نسبت مقصود ہونی چاہیے کعبے یعنی زید کی، تو یوں کہنا چاہیے احد کی نسبت کے ذریعے زید کی نسبت مقصود نہیں ہے، کیونکہ احد کی طرف عدم قیام ہے اور زید کی طرف قیام.
جی
نہیں توجہ، بھئی مشکل بات ہے، خوب توجہ سے سنو. مطبوع کون؟ احد. تابع کون؟ زید. اور انہوں نے کیا کہا تھا؟ بدل کی تعریف کیا کی تھی؟ کہ جو مطبوع کی طرف نسبت کی جاتی ہے.
جی
اس کے ذریعے مطبوع کی نسبت مقصود نہیں ہوتی، بلکہ کس کی نسبت مقصود ہوتی ہے؟ تابع کی نسبت مقصود ہوتی ہے. لہذا یہاں یوں کہنا چاہیے کہ جو احد کی طرف عدم قیام کی نسبت کی گئی، اس کے ذریعے زید کی نسبت جو قیام والی ہے وہ مقصود نہیں. لیکن یہ کیا کہہ رہے ہیں کہ زید کی جو نسبت ہے اس کے ذریعے احد کی نسبت مقصود نہیں، الٹا کہہ رہے ہیں. کہنا کیا چاہیے تھا؟ احد کی نسبت کے ذریعے زید کی نسبت مقصود نہیں، لیکن کیا کہہ رہے ہیں؟ زید کی نسبت نسبتی لا زید، دیکھو بان سببی ہے، زید کی نسبت کے ذریعے احد کی نسبت مقصود نہیں، بلکہ بھئی کہنا تو یوں چاہیے احد جو مطبوع ہے اس کے ذریعے زید کی نسبت مقصود نہیں ہے. لیکن صاحب جامی کیا فرما رہے ہیں؟ زید کی نسبت کے ذریعے احد کی نسبت مقصود نہیں ہے. تو علماء فرماتے ہیں یہاں قلب ہوا ہے. یہاں کیا ہے اس عبارت میں؟ قلب ہے. مطبوع کی جگہ تابع لے گئے اور تابع کی جگہ مطبوع لے گئے صاحب جامی. توجہ ہے. تو کیا کہا صاحب جامی نے؟ کہ زید کی نسبت کے ذریعے احد کی نسبت مقصود نہیں. کہنا کیا چاہیے تھا؟ احد کی نسبت یعنی مطبوع کی نسبت کے ذریعے زید یعنی تابع کی نسبت مقصود نہیں. تو یہاں کیا ہوا ہے؟ قلب ہوا ہے. بات سمجھ میں آ گئی. جبکہ اور بعض علماء اور جواب دیتے ہیں. ملا عصام رحمہ اللہ جو بڑے عالم گزرے ہیں اور ان کا جامی پر بڑا مشہور و معروف حاشیہ ہے، تو وہ فرماتے ہیں، کہتے ہیں نہیں، یہاں قلب نہیں ہے، یہ قلب کا مکان نہیں ہے، دل مطمئن نہیں ہوتا کہ یہاں قلب مانا جائے. دل مطمئن نہیں ہوتا کہ یہاں قلب مانا جائے، تو پھر کیا مانا؟ سنو وہ فرماتے ہیں، توجہ بھی ہے کہ نہیں؟ پھر کیا مانا؟ یہاں تو وہ فرما رہے ہیں زید کی طرف جو نسبت ہے اس کے ذریعے احد کی نسبت مقصود نہیں، یا قلب کے علاوہ تو اور کوئی صورت ہی نہیں ہے. تو وہ کہتے ہیں نہیں، دیکھو کہنے کا مطلب یہ ہے صاحب جامی کے کہ یہ جو زید کی طرف نسبت ہے یہ ہے مقصودی نسبت.
جی
یہ کیا ہے؟ یہ مقصود اصلی ہے. اور احد کی طرف جو نسبت ہے وہ بطور تمہید کے ہے. توجہ ہے. دیکھو ملا عصام فرماتے ہیں کہ دیکھو یہ جو احد کی طرف نسبت کی گئی ہے یہ بطور تمہید کے ہے.
جی
یہ بطور تمہید کے ہے. اور زید کی طرف جو نسبت کی گئی ہے وہ ہے مقصود اصلی. مقصود اصلی تو زید کی طرف تو قیام کی نسبت ہو رہی ہے. تو زید کی طرف جو قیام کی نسبت ہو رہی ہے جو مقصود اصلی ہے، اس کے ذریعے جو احد جو مطبوع کی طرف نسبت عدم قیام کی ہو رہی ہے وہ مقصود نہیں ہے. یعنی کہنا یہ چاہتے ہیں صاحب جامی کہ دونوں نسبتوں میں فرق ہے. مطبوع کی طرف نسبت ہو رہی ہے عدم قیام کی، اور زید کی طرف نسبت ہو رہی ہے کون سی؟ قیام کی. اور زید تو ہے مقصود اصلی، اور زید کی طرف نسبت کون سی ہے؟ قیام والی. تو زید کی طرف قیام کی نسبت ہو رہی ہے جو مقصود اصلی ہے، اس کے واسطے سے اور اس کے سبب سے جو پہلی نسبت ہو رہی ہے احد کی طرف عدم قیام والی، وہ بطور تمہید کے وہ مقصود نہیں ہے.
جی
وہ مقصود نہیں ہے. زید کی طرف جو نسبت ہو رہی ہے قیام کی، یہ نسبت کیا ہے؟ مقصود اصلی ہے. تو زید کی طرف جو نسبت ہو رہی ہے جو مقصود اصلی ہے، اس کے ذریعے وہ نسبت جو مطبوع کی طرف ہو رہی ہے اور وہ عدم قیام والی، وہ مقصود نہیں ہے. اصل مقصود کون سی نسبت ہے؟ زید کی طرف قیام والی نسبت ہے. وہ جو مطبوع کے لیے بطور تمہید کے عدم قیام کی نسبت کی گئی ہے وہ مقصود نہیں ہے. بات سمجھ میں آ گئی، باریک سی بات ہے. پھر سنو، اعتراض یہ ہوتا تھا کہ آپ نے متن میں تعریف کی، تابع کسے کہتے ہیں؟ کہ مطبوع کی طرف جو نسبت کی جائے اس کے ذریعے تابع کی نسبت مقصود ہوتی ہے، مطبوع کی نسبت مقصود نہیں ہوتی. تو لیکن یہاں پر آپ کیا فرما رہے ہیں کہ زید کی طرف یعنی تابع کی طرف جو نسبت کی گئی ہے اس کے ذریعے مطبوع کی نسبت مقصود نہیں، اس کے ذریعے مطبوع کی نسبت مقصود نہیں ہے. یعنی کہنا یہ چاہتے ہیں کہ اصل مقصودی نسبت تو یہاں قیام والی ہے، اصل مقصودی نسبت تو قیام والی ہے، اور جو بطور تمہید کے عدم قیام والی نسبت مطبوع کی طرف کی گئی ہے وہ والی نسبت مقصودی نہیں ہے. بات سمجھ میں آ گئی؟ تو عام علماء فرماتے ہیں یہاں قلب ہے، یوں کہنا چاہیے تھا کہ احد کی نسبت کے ذریعے زید کی نسبت مقصود نہیں. آہ پھر بولو، احد کی نسبت کے ذریعے زید کی نسبت تابع کی نسبت مقصود نہیں، لیست آ رہا ہے نہیں مقصود، یوں کہنا چاہیے تھا، کیونکہ ایک میں عدم قیام ہے ایک میں قیام ہے، تو اس عدم قیام کے ذریعے تو زید کا عدم قیام مقصود نہیں ہو سکتا، زید میں تو قیام ہے. تو احد کی جو عدم قیام والی نسبت ہے اس کے ذریعے زید کی جو قیام والی نسبت ہے وہ مقصود نہیں، یوں کہنا چاہیے تھا. لیکن صاحب جامی کیا فرما رہے ہیں کہ زید کی جو قیام والی نسبت ہے اس کے ذریعے مطبوع کی جو عدم قیام والی نسبت ہے وہ مقصود نہیں، یہ تو کلام کو قلب کر دیا. تو عام علماء فرماتے ہیں یہ قلب ہے، یہاں تابع کو مطبوع کی جگہ لے گئے اور مطبوع کو تابع کی جگہ، اور قلب کلام عرب میں کرتے ہیں کلام میں ملاحت پیدا کرنے کے لیے، کلام میں لذت پیدا کرنے کے لیے، توجہ ہے. جبکہ ملا عصام رحمہ اللہ فرماتے ہیں کہ نہیں، یہ قلب کا مکان نہیں ہے، یہاں قلب سے تسلی نہیں ہوتی کہ یہاں یوں کہا جائے قلب ہے، بلکہ صاحب جامی کی عبارت کا مطلب یہ ہے کہ جو زید کی طرف قیام کی نسبت ہو رہی ہے وہ مقصود ہے، اور جو احد کی طرف نسبت ہو رہی ہے وہ تمہید کے لیے ذکر کی گئی ہے. تو زید کی طرف جو قیام کی نسبت ہے اس کے ذریعے احد کی طرف جو عدم قیام کی نسبت ہو رہی ہے وہ مقصود نہیں. کہ معنی یہ ہے کلام کا کہ زید کی نسبت ہے مقصودی اور جو احد کی نسبت ہے وہ غیر مقصودی، تو وہ جو مقصودی نسبت ہے وہ تو ہے قیام والی، تو اس کے ذریعے یہ غیر مقصودی جو تمہید کے طور پر ذکر کی گئی ہے یہ مقصود نہیں ہے، اصل وہی قیام والی نسبت ہی ہے. بات سمجھ میں آ گئی؟ تو دیکھیے کہتے ہیں وَلَيْسَتْ نِسْبَتُ مَا نُسِبَ إِلَيْهِ مِنْ عَدَمِ الْقِيَامِ مَقْصُودَةً، اور نہیں ہے نسبت اس چیز کی جس کی نسبت کی گئی ہے احد کی طرف یعنی کہ عدم قیام مقصودتاً، وہ مقصود نہیں ہے. بن نسبتی الی زیدن، وہ جو نسبت کی گئی ہے زید کی طرف اس کے ذریعے، وہ جو نسبت زید کی طرف کی گئی ہے اس کے ذریعے احد کی عدم قیام والی نسبت مقصود نہیں. تو عام علماء کیا کہتے ہیں؟ یہاں قلب ہے. جبکہ ملا عصام کیا فرماتے ہیں؟ کہ نہیں قلب نہیں ہے، بلکہ کہنے کا مطلب یہ ہے کہ وہ نسبت جو زید کی طرف کی گئی ہے وہ مقصود ہے اور وہ قیام والی ہے، اور جو احد کی طرف نسبت کی گئی ہے عدم قیام والی بطور تمہید کے وہ مقصود نہیں، قیام والی نسبت یہاں پر مقصود ہے. بلی نسبت المقصود، بلکہ وہ نسبت جو مقصود ہے بھی نسبتی مانوسیبہ الا احدین، اس چیز کی نسبت کے ذریعے جس کی نسبت کی گئی ہے احد کی طرف، بلکہ یوں ترجمہ کریں بل نسبت المقصود بھی نسبتی مانوسیبہ الا احدین، بلکہ مانوسیبہ الا احد کی نسبت کے ذریعے جو مقصود ہے بلی نسبت المقصود، وہ نسبت جو مقصود ہے بھی نسبت مانوسیبہ الا احدین، مانوسیبہ الا احد کی نسبت کے ذریعے نسبت القیام الا زیدین، وہ قیام کی نسبت ہے زید کی طرف. پھر ترجمہ دیکھو بلی نسبت المقصود، بلکہ وہ نسبت جو مقصود ہے کس کے ذریعے؟ بھی نسبت مانوسیبہ الا احد، مانوسیبہ الا احد کی نسبت کے ذریعے، مانوسیبہ الا احد کی نسبت کے ذریعے جو نسبت مقصود ہے نسبت القیام الا زیدین، وہ قیام کی نسبت ہے زید کی طرف. قلنا، اعتراض کیا تھا؟ اعتراض یہ کہ وہ بدل جو الا کے بعد واقع ہو وہ آپ کی تعریف میں داخل نہیں، کیونکہ یہاں پر مبدل منہ جو ہے اس کی طرف عدم قیام کی نسبت ہے اور زید جو ہے اس کی طرف قیام کی نسبت ہے، اور آپ نے تو کیا کہا تھا، کیا تعریف کی تھی کہ مطبوع کی طرف جو نسبت کی گئی ہے اس نسبت کے ذریعے تابع کی نسبت مقصود ہے. بھئی مطبوع کی نسبت تو عدم قیام والی ہے اور تابع کی نسبت تو قیام والی ہے، تو عدم قیام کی نسبت کے ذریعے قیام والی نسبت کیسے مراد ہو سکتی ہے؟ اعتراض سمجھ میں آیا؟ तो जवाब देते हैं कुल ना, हम कहते हैं मानुसिबा इलल मतबूहा हुना हुल कियाम, कि वो चीज जिसकी निस्बत मतबूह की तरफ की गई है यहां पर वो कियाम है, आदम कियाम नहीं है। याद रखो साहिब जामी जवाब देंगे कि यहां कियाम ही की निस्बत हो रही है दोनों की तरफ, अहद की तरफ भी और जैद की तरफ भी, अलबत्त सिर्फ कैफियत मुख्तलिफ है कियाम की, इसी कियाम की निस्बत अहद की तरफ है तो यह नफी वली है यानी आदम कियाम है, और इसी कियाम की निस्बत जैद की तरफ है तो वह इस्बात वाली है। तो निस्बत कियाम की है, आदम कियाम की नहीं। यूं ना कहो आदम कियाम की निस्बत है, बल्कि किसकी निस्बत है? कियाम की। हां, इस कियाम की कैफियत मुख्तलिफ है। यही कियाम जब इसकी निस्बत हुई अहद की तरफ तो यह कौन सी निस्बत हुई? नफी वाली, आदम कियाम। और यही निस्बत जब जैद की तरफ हुई तो यह इस बात वाली है। तो निस्बत एक ही है, अलबत्त सिर्फ कैफियत मुख्तलिफ है। तो अहद की तरफ भी निस्बत कियाम की और जैद की तरफ निस्बत भी कियाम की, अलबत्त सिर्फ कैफियत का फर्क है। तो अहद की तरफ कौन सी निस्बत हुई? कियाम की। इस अहद की तरफ जो कियाम की निस्बत है, इसके जरिए मतबूह की निस्बत मकसूद नहीं है, बल्कि जैद यानी ताबिया की कियाम की निस्बत मकसूद है। तो मतबूह की तरफ भी कियाम की निस्बत और उसी के इसके जरिए मकसूद भी क्या है? जैद की तरफ भी कियाम की निस्बत वो मकसूद है। सिर्फ कैफियत का फर्क है। बात समझ में आ गई? तो कुल ना, हम कहते हैं मा नुसीब इलल मतबूहा हुना हुल कियाम, कि वो चीज जिसकी निस्बत की गई है मतबूह की तरफ यहां पर वो कियाम ही है। फइन्नहु नुसीब इलैहि नफ्यन, इसलिए क्योंकि इसी कियाम की निस्बत की गई है मतबूह की तरफ नफ्यन बैतबार नफी के। व निस्बतुल कियाम बिआइनिही इलत ताबिई मकसूदतुन वलाकिन इस्बातन, और बिआइनिही इसी कियाम की निस्बत जो ताबे की तरफ हो रही है मकसूदतुन वो मकसूद है, वलाकिन इस्बातन लेकिन किस तरीके पर? इस्बात के तरीके पर। फयस्दुकु अला ज़ैदिन, तो ज़ैद पर यह बात सादिक आ रही है। अब देखो वही तारीफ इस पर लागू करेंगे। बदल की तारीफ क्या थी? कि जो निस्बत मतबूह की तरफ की गई है उस निस्बत के जरिए ताबिया की निस्बत मकसूद है। अब वही तारीफ इस पर लागू करेंगे। तो कहते हैं जब हमने बता दिया कि यहां मतबूह की तरफ जिन निस्बत की गई है वो कियाम की निस्बत है, आदम कियाम की निस्बत नहीं, तो कहते हैं फयस्दुकु अला ज़ैदिन, तो ज़ैद जो बदल है उस पर यह बात सादिक आती है कि अन्नहु ताबिउन मकसूदुन निस्बतुहु, कि यह ऐसा ताबिया है कि इसकी निस्बत मकसूद है। बिनिस्बति मानुसिबा इलल मतबूई, उस निस्बत के जरिए जो मानुसिबा की हो रही है मतबू की तरफ। फइन निस्बतल माखूदत फिल हद्दी, इसलिए क्योंकि वो निस्बत जो माखूज है हद के अंदर यानी तारीफ के अंदर, यानी वो निस्बत जो बदल की तारीफ में मलहूज है वो आम है, चाहे नफी वाली हो और चाहे इस बात वाली हो, तवज्जो है, तो वो आम है। तो कहते हैं फइन निस्बतल माखूदत फिल हद्दी, इसलिए क्योंकि वो निस्बत जो माखूज है बदल की तारीफ में, यानी वो निस्बत जो मलहूज है बदल की तारीफ में, आम वो ज्यादा आम है, मिन अन यकून बि तरीकिल इस्बाती अव नफी, कि वो इस बात के तरीके पर हो या नफी के तरीके पर, यानी वो तवज्जो है, वो निस्बत जो बदल की तारीफ में मलहूज है कि मतबू की तरफ जो निस्बत है उसके जरिए ताबे की निस्बत मकसूद हो, तवज्जो है, बदल की क्या तारीफ की? बदल ऐसा ताबे है कि उसकी निस्बत मकसूद होती है, उस निस्बत के जरिए जो मतबू की तरफ की गई है और मतबू की निस्बत मकसूद नहीं होती, तो इसके अंदर जो तारीफ के अंदर निस्बत का लफ्ज आया ये आम है, इससे कि इस बात वाली हो या नफी वाली हो, यानी इसमें यह जरूरी नहीं है कि इस बात वाली निस्बत मतबू की तरफ हो रही है तो ताबिया की तरफ भी वही इस बात वाली निस्बत मकसूद हो, या मतबू की तरफ नफी वाली निस्बत है तो वही नफी वाली निस्बत ताबिया की तरफ भी मकसूद हो, ऐसा नहीं है, बल्कि निस्बत आम है, वो निस्बत मकसूद होनी चाहिए, चाहे एक की तरफ नफी वाली हो और दूसरे की तरफ इस बात वाली हो, कैफियत बेशक मुख्तलिफ हो लेकिन जिनसे निस्बत वही होनी चाहिए, जिनसे निस्बत, जैसे यहां पर मा कामा अहदुन इल्ला ज़ैदुन, यहां पर अहद और जैद दोनों की तरफ जिनसे निस्बत एक ही है यानी कियाम की निस्बत है, अलबत्ता सिर्फ कैफियत मुख्तलिफ है, अहद की तरफ वही निस्बत है नफी के एतबार से اور زید کی طرف وہی نسبت ہے اس بات کے اعتبار سے. بات سمجھ میں آ گئی. تو یہ معنی ہے کہ فَإِنَّ النِّسْبَةَ الْمَاخُوذَةَ فِي الْحَدِّ, اس لیے کیونکہ وہ نسبت جو ماخوذ ہے, جو ملحوظ ہے بدل کی تعریف میں, أَعَمُّ مِنْ أَنْ يَكُونَ بِطَرِيقِ الْإِثْبَاتِ کی اب النفی, وہ زیادہ عام ہے اس سے کہ وہ اس بات کے طریقے پر ہو یا نفی, یعنی صرف اس بات کے طریقے پر ہو دونوں میں نہیں, یہ بھی نہیں ضروری, دونوں میں نفی کے طریقے پر ہو یہ بھی نہیں ضروری, بلکہ عام ہے نسبت, بس جن سے نسبت وہی ہونی چاہیے, باقی نفی اور اس بات ایک جیسا ہونا ضروری نہیں ہے. ویمکن, اور یہ ممکن ہے, ان یقصد بنسبتہ الی شیء نفیا, بنسبتہ کی ہا ضمیر لوٹائیں مانصبہ کی طرف, مانصبہ یعنی وہ جو منصوب ہے جس کی نسبت کی گئی ہے, اور ویمکن, اور ممکن ہے کہ ان یقصد, کے ارادہ کیا جائے کہ مقصود ہو, بنسبتہ الی شیء, وہ جو منصوب کی نسبت کی گئی ہے کسی چیز کی طرف, وہ جو مانصبہ کی یعنی منصوب کی نسبت کی گئی ہے ایک چیز کی طرف نفی باعتبار نفی کے, تو ممکن ہے کہ یہ جو منصوب کی نسبت کی گئی ہے ایک چیز کی طرف نفی کے اعتبار سے, اس کے ذریعے ارادہ کیا جائے نسبتہ الی شیء آخر, اسی منصوب کی نسبت کا دوسری شے کی طرف, اس بات باعتبار اس بات کے. تو دیکھو ان یقصد یہ فعل مجہول ہے, اور بنسبت ہی الی شیء نفیا یہ جار مجرور اسی یقصد سے متعلق ہو جائیں گے, اور آگے جو آ رہا ہے نا نسبتہ الی شیء وہ نائب الفاعل ہے ان یقصد کا, توجہ ہے. تو کہتے ہیں ویمکن, پھر ترجمہ دیکھیے, ویمکن ان یقصد بنسبت ہی الی شیء نفیا, اور ممکن ہے کہ مقصود ہو وہ جو نسبت کی گئی ہے مانصبہ کی ایک چیز کی طرف نفی کے اعتبار سے, وہ جو نسبت کی گئی ہے مانصبہ کی کسی ایک چیز کی طرف نفی کے اعتبار سے, ممکن ہے کہ ان یقصد اس کے ذریعے ارادہ کیا جائے نسبتہ الی شیء آخر, اسی مانصبہ کی نسبت کا دوسری شے کی طرف, اس بات باعتبار اس بات کے, یعنی اسی مانصبہ کی جو نسبت ایک شے کی طرف نفی کے اعتبار سے ہو رہی ہے, اس کے ذریعے ارادہ کیا جائے اسی مانصبہ کی نسبت کا دوسری شے کی طرف اس بات کے اعتبار سے. بات سمجھ میں آ گئی. ویکون الاول توطئۃً للثانی, اور اول جو ہو یعنی پہلی نسبت جو ہو, توطئۃً لسانی, وہ تمہید ہو دوسری نسبت کے لیے, پہلی نسبت جو نفی والی ہے وہ تمہید ہو دوسری نسبت کے لیے جو اس بات والی ہے, یہ ہو سکتا ہے. ہاں جن سے نسبت ایک ہونی چاہیے, جیسے دونوں میں قیام کی نسبت ہے, کیفیت مختلف ہو تو اس میں کوئی حرج نہیں, جیسے یہاں جو تمہید کے طور پر ہے وہ نفی والی ہو اور جو مقصود ہے وہ اس بات والی ہو, ایسا ہو سکتا ہے. بات سمجھ میں آ گئی. تو یہاں پر کہتے ہیں نسبت اسی قیام کی ہے, عدم قیام کی نسبت نہیں ہے, تو اسی قیام کی نسبت احد کی طرف بھی ہے اور اسی قیام کی نسبت زید کی طرف بھی ہے. ہاں البتہ کیفیت مختلف ہے, احد کی طرف یہ قیام کی نسبت ہے نفی کے اعتبار سے, اور زید کی طرف نسبت ہے اسی قیام کی اس بات کے اعتبار سے. تو مانصبہ وہ جو منصوب ہے اس کی نسبت ایک چیز کی طرف باعتبار نفی کے ہو اور دوسرے کی طرف باعتبار اس بات کے مقصود ہو, ایسا ہو سکتا ہے. بات سمجھ میں آ گئی. اور یہاں ایک اور بات یاد آئی, یہ بھی یاد رکھو کبھی آپ کے کام آئے گی, عطف کے بارے میں. عطف کی بحث تو پیچھے گزر چکی ہے لیکن اس کے بارے میں قیمتی بات یاد رکھنا, کتابوں میں شروحات میں آپ کو وہ کبھی یہ لفظ ملے گا تو آپ پریشان ہوں گے کہ یہ کس چیز کو کہتے ہیں. تو یاد رکھو یہ جو عطف ہے, عطف بالحروف, اس کو عطف نسق بھی کہتے ہیں. عطف النسق کیا کہتے ہیں؟ عطف النسق, نون ہے سین ہے اور قاف دو نقطوں والا, عطف النسق. تو عطف کہہ لیں یا عطف النسق کہہ لیں ایک ہی بات ہے. تو بعض جگہ کتابوں میں آپ کو یہ عبارت ملے گی کہ یہ عطف نسق ہے, آپ پریشان ہوں گے یہ عطف نسق کیا چیز ہے. یہ اسی عطف بالحروف کو کہتے ہیں, اسی کا نام کیا ہے؟ عطف بالحروف کا کیا نام ہے؟ ایک اور عطف النسق. اور نسق کا معنی ہوتا ہے ترتیب بھائی, عطف النسق, نسق کا کیا معنی؟ ترتیب. چونکہ یہ جو عطف کے حروف ہیں یہ بعض جگہ ترتیب کا فائدہ دیتے ہیں. مثلا میں کہتا ہوں جاءنی زیدن فعمرن ثم بکر، معلوم ہوا سب سے پہلے زید آیا، پھر عمر آیا، پھر بکر آیا. تو دیکھو ان حروف نے ترتیب کا فائدہ دیا. تو بعض حروف چونکہ ان میں سے ترتیب کا فائدہ دیتے ہیں تو کل کا نام ہی کیا رکھ دیا؟ عطف نسق. تو عطف نسق یہی عطف بالحرف کا نام ہے. بات سمجھ میں آ گئی؟ چلیے بس بھائی، ھذا ھو المرام، واللہ اعلم بحقیقت الکلام.